से जो वांछा है उनकी, वो ये कि वो रेडिकल है, रेडिकल है, और वो रेडिकलिज्म जो है वो एक ख़ास किस्म का कन्फॉर्मिज्म प्रज्यूम करता है। ये हम इस्टेब्लिश करने की कोशिश कर रहे हैं और ये हम देख रहे हैं। तो हमने लास्ट क्लास में यही रेडिकल कन्फॉर्मिज्म या कन्फॉर्मिस्ट रेडिकलिज्म की एक डायमेंशन देखी थी, जिसे जो हमारा मजहबी तबका है उसने भी ओन कर लिया है, जो कि ख़तरनाक है, और वो है रिपीटेशन। सही है, रिपीटेशन से ज़्यादा डिफरेंस के ऊपर फोकस किया जाए और तकरार को जो है एक अफसोसनाक चीज़ और गंदी चीज़ और फजूल चीज़ के तौर पे रिकग्नाइज़ किया जाए। लिहाजा ये जो रिपीटेशन है इसको प्रॉब्लमेटाइज़ किया गया है बहुत ही बड़े कैनवस के ऊपर, एकेडमिक प्लेन के ऊपर भी और प्रैक्टिस के प्लेन पर भी। अब हम आज हम उसका दूसरा एस्पेक्ट देखेंगे जो कन्फॉर्मिस्ट रेडिकलिज्म के जो विक्टम्स हैं उनके साथ होता है, और वो है नॉवल्टी, नयापन, नॉवल्टी। अब ये जो नॉवल्टी है इसको जिस तरह हम देखने की कोशिश कर रहे हैं, ज़ाहिर है कि वो हम चूंकि क्रिटिकल हैं उसके बारे में, इसलिए हम नॉवल्टी को एज अ होल यानी कि उसको पहले आइसोलेशन में पहले थोड़ा सा डिस्कस कर लेते हैं, उसके बाद फिर हम इसको इसी थीसिस के अंदर फिट इन करने की कोशिश करेंगे। वो ये है कि नॉवल्टी इन प्रैक्टिस और नॉवल्टी इन आइडिया, यानी कि ख्याल की सतह पर नयापन और इजहार की सतह पर नयापन। सही है, तो जो हम सो कॉल्ड रेडिकल्स हैं या रेडिकलिस्ट्स हैं वो नॉवल्टी के भी दिलदाद हैं, ये नयापन, नया पाकिस्तान, नया वो सब कुछ नया। तो जो नयापन है ज़ाहिर है कि वो नयापन इन प्रैक्टिस है या इन थियोरी है। सही है, और अगर फ़र्ज़ किया कि कोई चीज़ आप कहते हैं कि ये नई है या इसमें नयापन है, या तो ये नयापन ख्याल की सतह पे है या तजर्बे की सतह पर है या प्रैक्टिस की सतह पर है, तो उसकी तरतीब ये होगी कि भाई हो सकता है कोई चीज़ पहले सिर्फ सोचा गया हो, फिर वो इजहार हो गया हो, और फिर वो डिस्कर्सिव मैकेनिज़म्स के थ्रू रिपीटेटिव फॉर्म में प्रैक्टिस होता रहे। तो ये तीन सतहें हैं, और इसमें हम ये इस्टेब्लिश करने की कोशिश करेंगे थ्रू आर्ग्यूमेंट, डिफरेंट आर्ग्यूमेंट, कि जिसे तुम नया कहते हो तो पुराना होता है, बहुत बहुत ही ज़्यादा पुराना, ख्याल की सतह पर पुराना, तजर्बे की सतह पर पुराना, और प्रैक्टिस की सतह पर भी पुराना। तो तुम नया इसमें क्या है, इसमें नया क्या है, तुमने कुछ नया कौन सा सोच लिया, या तुमने कौन सी नई प्रैक्टिस कर ली, या तुमने कौन सा नया मॉडल जो है वो प्रैक्टिस, रिपीटेटिव प्रैक्टिस के अंदर इस्टेब्लिश कर दिया, इसे हम प्रॉब्लमटाइज करने की कोशिश कर रहे हैं। देखें ये जो वो हैं ख़ासतौर पर लैटिन अमेरिकन थिंकर्स हैं, इन ये भी पोस्ट कॉलोनियल सोसाइटीज़ हैं, या तीसरी दुनिया के ममालिक में आते हैं कुछ लैटिन अमेरिकन कंट्रीज़ भी, और जो लैटिन अमेरिकन्स हैं उनमें और हम में जो कदर मुश्तरक है वो ये कि वो कल्चरली वेस्टर्न है, और इकोनॉमिक प्लेन पर या पॉलिटिकल इकोनॉमी के कॉन्टेक्स्ट में वो थर्ड वर्ल्ड कहलाते हैं। तो उनका जो एक्सपीरियंस है वेस्टर्न वर्ल्ड का वो फर्स्ट हैंड है, बहुत करीब से उन्होंने देखा है, और ख़ासतौर पर जो लिबरल ऑर्डर की ब्रूटैलिटी है वो तीसरी दुनिया के हम जैसे ममालिक ने वैसी नहीं देखी जैसी कि लैटिन अमेरिकन्स ने देखी है। क्यों? क्योंकि वो अमेरिका के साथ करीब में रहे हैं बहुत, और उन्होंने लिबरल जो रूथलेसनेस है उसको बहुत करीब से उसका मुशाहिदा किया है, लिहाजा उनके तजर्बात भी हमारे लिए इम्पॉर्टेंट है कि वो किस तरह से देखते हैं, और उनकी जो क्रिटिक होती है वो भी बड़ी, आप देखेंगे कि वो बड़ी रूथलेस होती है, और उसमें बड़ा स्पार्क होता है, फ्लेयर होता है। तो इसमें कुछ लोग हैं, बहुत सारे लोग हैं जो इस तरह देखते हैं, और कहते हैं कि तीसरी दुनिया में डेवलपमेंट के नाम पे जो कुछ भी होता है, या नयापन के नाम पर जो होता है, या जिद्दत के नाम पे जो होता है, ख़ासतौर पे तीसरी दुनिया के ममालिक के अंदर, वो तो नया नहीं होता, वो तरक्की भी नहीं होती और जिद्दत भी नहीं होती, ना तो वो डिवेलप होता है, ना वो नॉवल होता है, और ना वो क्या कहते हैं वो होता है जिद्दत नया और मॉडर्न, मॉडर्न भी नहीं था। वो कहते हैं कि ये जो तीसरी दुनिया है आज की, वो जिस फिनोमेना का शिकार है वो है रीडेवलपमेंट। इट इज़ नॉट इन द प्रोसेस ऑफ डेवलपमेंट, एक्चुअली इट इज़ इन द प्रोसेस ऑफ रीडेवलपमेंट। रीडेवलपमेंट ऑफ व्हाट दैट हैज़ प्रीवियसली बीन डेवलप्ड एंड इन एक्सट्रीम केसेस हैज़ बीन रिप्यूडिएटेड 30 years बैक। यानी कि तरक्की के नाम पर या जिद्दत के नाम पर जो चीज़ इंट्रोड्यूस होती है तीसरी दुनिया के बहुत सारे ममालिक के अंदर, वो होती है जो कि इस्तेमाल हो चुकी हो कहीं पर, प्रैक्टिस हो चुकी हो, और उसकी कमज़ोरियों को देखते हुए लोगों ने उसे रिफ्यूट कर दिया, अबैंडन कर दिया उसका इस्तेमाल। वो जिद्दत और डेवलपमेंट और नॉवल्टी के नाम पे तीसरी दुनिया में पेश कर दी जाती है। अभी हम ये प्रिज्यूम करते हैं कि ये कोई कंस्पिरेसी नहीं हो रही, हम ये प्रिज्यूम कर रहे हैं कोई साजिश नहीं हो रही, हम ये प्रिज्यूम कर रहे हैं कि कोई इंसानियत यानी कि या फर्स्ट वर्ल्ड कोई हमारे साथ कोई धोखा वगैरह नहीं कर रही, और हमारे जो लोग ये करते हैं नॉवल्टी के नाम पर और मॉडर्निटी के नाम पर और डेवलपमेंट के नाम पे, ये भी कोई क्या कहते हैं कोई कंस्पिरेसी नहीं है, ये साजिश नहीं है। लेकिन ऐसे ही होता है, ऐसे ही होता है कि भाई आप ग्रेजुअली डेवलपमेंट के प्रोसेस के अंदर रहते हैं। तो ये जो इशू है पूरा का पूरा डेवलपमेंट का या नॉवल्टी का, इसका मतलब ये है कि एक ख्याल की सतह का नयापन है, ख्याल की सतह पर, और एक उस ख्याल की एक्चुअलाइजेशन या कॉन्क्रेटाइजेशन है, कॉन्क्रेटाइजेशन कि वो कॉन्क्रेटाइज्ड फॉर्म में आपके पास आ गया। जैसे पाकिस्तानी सारे के सारे बहुत खुश होते हैं बुलेट ट्रेन का नाम सुन के, है बुलेट ट्रेन या सुपरसोनिक जहाज़। तो ज़ाहिर है ये हम लोगों के लिए ख्याल है ना, ख्याल की सतह पर, लेकिन ज़ाहिर है ख्याल तो नहीं है, ये तो प्रैक्टिस हो गया दुनिया में। जैसे आपको पता है 1970s में कॉनकॉर्ड आ गया था, और कॉनकॉर्ड जो है सुपरसोनिक जहाज़ था और पैसेंजर प्लेन था, वो लेके जाता था पैसेंजर्स अटलांटिक और पैसिफिक को 8 घंटे में क्रॉस कर जाता था। तो प्रैक्टिस करके दिखाया उन्होंने, तो ये कोई ख्याल नहीं है, तो ये एक हकीकत है जो कि प्रैक्टिस हुई कई अरसे तक, और वो सुपरसोनिक जहाज़ जो था वो कॉनकॉर्ड जो था वो प्रैक्टिस हुआ। इसी तरीके से बुलेट ट्रेन एक कोई वो नहीं है, दुनिया में प्रैक्टिस होती है, लोग उसमें चलते हैं, लोग उसमें बैठते हैं, ज़िंदगी गुजरती है। लेकिन जाहिर है कि ये आपके लिए ख्याल ही है। अगर आप नएपन को स्पेस कॉन्टेक्स्ट में देखें, स्पेस के कॉन्टेक्स्ट में देखें, तो ये ख्याल कहीं पर प्रैक्टिस भी हो गया है, लेकिन चूंकि ये ख्याल आपके स्पेस जमान व मकान के अंदर प्रैक्टिस नहीं हो रहा, तो आपके लिए ख्याल है, तजर्बा नहीं है। और आपके यहाँ से कुछ मरियल टट्टू टाइप के जो बाहर चले जाते हैं, नहीं सफ़रनामे तुम लोगों ने देखे होंगे, वहाँ पे मगरिब में ये होता है, वो होता है, फला होता है, ख्वाब है, और इस्लाम पूरा वहाँ पर है, बस इस कलमा ये वो, इस तरह की बेशुमार हिमाकतें जो है आप लोगों ने देखी होंगी कि लाइन में सब लोग लगते हैं और कचरा डब्बे में डालते हैं और ये करते हैं वो करते हैं। वो डब्बे में तो डाल देते हैं, वो डब्बे में से फिर कहाँ जाता है कचरा, ये नहीं बताते वो। तो जो कचरे में डब्बा सब लोग डब्बे में डाल देते हैं वो कचरा, उसके बाद फिर वो सारे डब्बों में से जो कचरा होता है वो कहाँ जाता है, उससे क्या हो रहा है एनवायरमेंट को। ये हजरात बिल्कुल उस पर तवज्जो ही देते, समझते हैं कि हर चीज़ को कचरे के डब्बे में डाला जाता है। लेकिन ठीक है भाई, ये तो बड़ी अच्छी बात है, नहीं फेंकना चाहिए, बहुत अच्छा। लेकिन इतना कचरा प्रोड्यूस क्यों कर रहे हैं, और यही कचरा प्रोडक्शन जो है वो पूरी इंसानियत ने इसको अडॉप्ट कर लिया है लाइफ स्टाइल। तो उसके नतीजे में एल्गोर ये कहता है कि आपको 3 ग्लोब मज़ीद चाहिए इस कचरे को ठिकाने लगाने के लिए, जो आप प्रोड्यूस कर रहे हैं इस एक ग्लोब से जो कचरा आप प्रोड्यूस कर रहे हैं उसको ठिकाने लगाने के लिए ज़मीन की सतह के 3 ग्लोब आपको चाहिए। ग्लोब, कॉन्टिनेंट नहीं, ग्लोब, जितना कचरा तुम फेंक रहे हो। तो भाई इस पे तवज्जो नहीं देते, बस उनको सफ़रनामा लिख के अपनी जो वो होती है वो फैला देते हैं। वो तो ठीक है, लेकिन उसकी कॉस्ट भी तो पे कर रहे हैं ना वो लोग, उस पे तवज्जो नहीं। तो जो चीज़ मैं जिसको मैं अभी आपके सामने कम्युनिकेट करना चाह रहा हूँ वो ये कि ख्याल जब कहीं पर आ जाता है, दुनिया में कहीं पे भी कोई ख्याल आ गया, तो क्या अब वही ख्याल कोई और भी सोचेगा तो वो नया ख्याल होगा या पुराना ख्याल होगा?
पुराना
है भाई,
पुराना होगा।
पुराना ख्याल होगा या नहीं ख्याल? आप लोग सोच के बता दें, ये ख्याल जो आपके जहन में आया लेकिन आपसे पहले किसी और के भी जहन में आ गया, तो अब दोबारा दूसरे नंबर पे आपके जहन में आया, तो ये ख्याल नया है या पुराना है?
उसके बाद आपने कहीं पर ये ख्याल जो आपके जहन में आया पहले प्रैक्टिस में आ चुका होगा, उसके बाद फिर आपने उसे पेश किया हो, तो फिर तो ये पुराना हो गया।
फर्ज करो कि तुमने ना वो कहीं से देखा था, नहीं कहीं से सुना था, नेचुरली तुम्हारे, तुम एक गांव में रहते हो लेकिन तुम एक पढ़े लिखे आदमी हो, लेकिन तुम कोई इंटरनेट ये वो नहीं, बस अपनी कोई अपना गालिब की पोएम पढ़कर या कोई यू नो कोई माइथोलॉजी पढ़ के या कोई ओडिसी पढ़कर तुमने कुछ ऐसा सोचा कि इस तरह का होना चाहिए, लेकिन तुमने एक नई चीज़ निकाली उसमें से, उड़ने वाला कालीन के बजाय तुमने उसमें से जो है वो निकाल दिया, क्या कहते हैं आइडिया।
लेकिन हो सकता है कि मेरे अलावा भी किसी ने सोच लिया होगा।
नहीं, फर्ज करो कि सोचा हुआ है लोगों ने, लोग उसे प्रैक्टिस कर, लेकिन तुम्हें नहीं पता।
जैसे गुजर चुका हो सकता है,
हाँ गुजर चुका है, प्रैक्टिस हो रहा है, लेकिन तुम्हें नहीं पता, तो नया होगा या नहीं? इसके लिए नया होगा, इसके लिए या इसके गांव वालों के लिए नया होगा, इसके लोगों के लिए नया होगा, और इसके इलाके के अंदर इसकी बुनियाद पर अप्रिशिएट किए जाओगे। लेकिन जब एक बड़े कैनवस के ऊपर रख के देखा जाएगा कि ये आदमी इस ख्याल का मौजिद है, इसने खल्क किया ये ख्याल, तो लोग जब बड़े कैनवस पे देखेंगे कहेंगे भाई क्या बात कर रहे हो, तो दुनिया प्रैक्टिस हो रहा था, यहाँ प्रैक्टिस हो रहा था, यहाँ प्रैक्टिस हो रहा था, यहाँ प्रैक्टिस हो रहा था, तो बहुत सारी जगहों पर। अब ये एक बड़ा सीरियस प्रॉब्लम है फिलोसफी ऑफ हिस्ट्री का, कि अगर कोई ख्याल या कोई प्रैक्टिस आप बयान करते हैं लेकिन वो दुनिया के किसी दूसरे इलाके में उससे ज़्यादा सोफिस्टिकेटेड फॉर्म में प्रैक्टिस हो रही हो, तो क्या हमारे लिए जायज़ है कि हम ये कहें कि इस ख्याल का ओरिजिन वो ख्याल है जो उससे हिस्टोरिकली पहले रूनुमा हो चुका हो? क्या हमें ये कहना चाहिए या नहीं? यस और नो? फर्ज कर लेते हैं कि हमने ट्रेस कर लिया कि ये ख्याल जो आज मैं प्रैक्टिस के तौर पे कहीं पर प्रैक्टिस हो रहा था 200 BC में, लेकिन अब मेरे जहन में आया ये ख्याल, लेकिन मुझे नहीं पता 200 BC में कौन ये कर रहा था, तो वो मेरा ख्याल ओरिजिनल कंसिडर किया जाएगा? या जब कोई आदमी मेरे ऊपर कोई कुछ लिखेगा या मुझे जज करेगा तो बताएगा वहाब सूरी के जहन में जो ये ख्याल था ये तो 200 BC के अंदर फला आदमी और फला मुल्क के अंदर ज़बरदस्त तरीके से प्रैक्टिस हो रहा था, इसके बेतहाशा इंस्टीट्यूशंस मौजूद थे और ये इस तरह से इसकी तालीम दी जाती थी, तुम कौन सी फजूल बातें कर रहे हो? और हो सकता है कि वहाब सूरी इतना चालाक आदमी हो, इसको पता चल गया हो वहाँ से और इसने अपने नाम से पेश कर दिया, रीडिस्कवर कर लिया। ये मुसलमानों का जो सूफीज़म है ना भाई, उसके ऊपर यही एतराज़ है, मुसलमानों का जो सूफीज़म है ना, इसको तीन ओरिजिन आइडेंटिफाई करते हैं इसी बुनियाद पे, कि वो कहते हैं क्या सूफीज़म जो मुसलमान प्रैक्टिस कर रहे थे वो एक ओरिजिनल थॉट थी या नहीं? तो वो लोग जो कि सूफीज़म के ख़िलाफ़ हैं या डिसग्री करते हैं, जैसे इमाम तैमिया वगैरह और बहुत सारे ऐसे लोग हैं जो कि वेस्टर्न या ओरिएंटलिस्ट हैं, वो दोनों ये इतराज़ करते हैं कि देखो भाई सूफीज़म का जो ओरिजिन है वो इस्लाम नहीं है, बल्कि सूफीज़म बहुत पहले जो है वो बुद्धिज़्म यानी कि बुद्धिस्ट आइडिया जो है 400 BC है, यानी कि हुज़ूर सल्लम की हज़रत ईसा की पैदाइश से 400 साल पहले का, तो हुज़ूर सल्लम हैं 571 AD के, तो 500 साल ये हो गए और 400 साल वो हो गए, 900 साल पहले हुजूर सल्लल्लाहु अलैहि वसल्लम से 900 साल पहले का ये आइडिया जो कि बुद्धिज़्म प्रैक्टिस कर रहा था इन दी फॉर्म ऑफ मिस्टिसिज्म। अच्छा है, बुद्धिज़्म से पहले हिंदुज़्म में भी किसी ना किसी फॉर्म में कर रहा था, लेकिन बुद्धिज़्म जो है रिलेटिवली ज़्यादा क्लोज लगता है صوفیہ کی بہت ساری پریکٹسز کے ساتھ. اسی طریقے سے کچھ لوگ کہتے ہیں کہ بھائی کرسچن اوریجن ہے, تو وہ کہتے ہیں کہ جو پورے یورپ میں اور یعنی کہ میسوپوٹیمیا میں عراق وغیرہ کے اندر مونیسٹریز پھیلی ہوئی تھیں پورے علاقوں کے اندر, اور وہ مونس جو تھے وہ یہی کرتے تھے, تزکیہ نفس کرتے تھے اور ذکر کرتے تھے اور عیاشی نہیں کرتے تھے اور سیکس نہیں کرتے تھے, بہت ساری چیزیں نہیں کرتے تھے, اور وہ کھدر پہنتے تھے اور چپخڑاوے پہنتے تھے. تو یہ جو تھے مسلمانوں سے پہلے کا تھا. اور ایک صحابی کا پتہ نہیں قول بھی ہے کہ جو سعید شیخ نے مینشن کیا, نام بھول گیا, کہ جب انہوں نے دیکھا صحابہ نے جو کرسچن مونسٹس کو دیکھا تو ان کو بڑا اچھا لگا, انہوں نے کہا کہ یہ تو بالکل ہمارے جیسے ہی ہیں, تو ہمارے جیسے ہی ہیں یہ تو جھک کے چلتے ہیں اور نظر نیچی رکھے ہیں اور شراب نہیں پیتے اور گوشت تک نہیں کھاتے اور پرہیز کرتے ہیں اور عورتوں میں نہیں جاتے اور اڈلٹری نہیں کرتے, تو یہ تو بالکل ہمارے جیسے ہی ہیں. تو انہوں نے کہا کہ ہاں تم جیسے ہیں, لیکن تم ان میں اور اپنے میں فرق پہ توجہ دو, فرق پہ, ڈفرینس پہ, ان میں جو اور تم میں جو مماثلت ہے اس سے زیادہ تم ان میں اور تم میں جو ڈفرینس ہے اس پہ توجہ دو, تو یہ تم انہیں اپنا لو گے. اگر تم نے اپنے ان ڈفرینس پہ توجہ نہیں دی تو یہ تمہیں اپنا دیں گے, سمجھے؟ تو میں صرف یہ بتا رہا تھا کہ تو میں آپ کو یہ بتا رہا تھا کہ خیال جو ہوتا ہے اس کا کسی ایک زمانے میں ہونا اور اس زمانے میں اس کا پریکٹس ہونا, اس خیال کی جدت, اس خیال کی نیرنگی اور اس خیال کا نیا پن آئیڈینٹیفائی. لیکن جب وہ کہیں دوسری جگہ پر کسی دوسری اسپیس میں استعمال ہوتا ہے تو وہ ریپیٹیشن ہی ہے. تو جسے تم نئے پن کے طور پہ پیش کرتے ہو تیسری دنیا میں, وہ تو ریپیٹیشن ہے. تو میں نے لاسٹ کلاس میں آپ کو بتایا تھا کہ جب ہم ریپیٹیشن کو کوشچن کریں گے تو ہم اس کو بہت یعنی کہ ڈیلیکیٹ پلین پہ جا کے کہیں. اور جسے تم نئے پن کے نام پر پیش کر رہے ہو, اگر فرض کیا تم نئے پن کے حامی ہو, تو پھر تم ایک نئی دنیا بنانے کی کوشش کرو. لیکن تم کہتے ہو نہیں, نیا پن ہمارے لیے یہ نیا ہے کیونکہ ہم نے تو پریکٹس نہیں کیا, اور ان لوگوں کے لیے تو وہ پرانا ہو گیا نا, ان لوگوں کے لیے پرانا ہو گیا. یعنی کہ پاکستان کے اندر بہت ساری جو فیمنسٹ ہیں وہ عورت کے گاڑی چلانے کو بھی ایک اچیومنٹ کے طور پہ پیش کرتی ہیں کہ عورت نے گاڑی چلا لی, اس پہ بھی وہ ایک اس کا یونٹ آف سیلف انہینسمنٹ اور سیلف گروتھ ایک شوونسٹک سوسائٹی میں بڑھ جاتا ہے نا, اپ گریڈ ہو جاتا ہے. تو اور بلکہ بہت سارے جو پہلی دنیا کے لوگ ہیں وہ کہتے ہیں ہاں واہ وہ یہ جو ہے عورت کا گاڑی چلا لینا یہ اس کی کانفیڈنس لیول کو شو کر رہا ہے, اور اس سے یہی پتہ چلتا ہے کہ اس کا شوہر یا اس کا باپ یا اس کا بھائی ریلیٹیولی بہتر انسان ہے جنہوں نے اس کو انسان بننے کے عمل میں مدد دی. لیکن یہ کہ یہ کیسی بے وقوف عورتیں ہیں جو ان کو گاڑی نہیں چلانی آتی, یہ کیس کس طرح کی عورتیں ہیں کہ ان کو گاڑی کیوں نہیں چلانی آتی, تو یہ ابھی یہ سیکھا نہیں. حالانکہ یہ تو بہت پرانی بات ہو گئی نا, گاڑی چلانا یا گاڑی نہ چلانا یا بلٹ ٹرین ہونا یا بلٹ ٹرین نہیں ہونا. تو جس چیز کو آپ ناولٹی کے نام پہ پیش کر رہے ہیں پوری تیسری دنیا کے اندر, وہ تو نئی نہیں ہے نمبر ون, اور بہت جگہوں پر وہ آبسلیٹ ہو گئی. بہت ساری جگہوں پہ جیسے کانکارڈ کی آپ سپر سونک جہازوں کی بات کریں تو لوگوں نے بتا دیا انوائرمنٹلسٹوں نے کہ بھائی تو بڑی ڈینجرس چیز ہے, تو بہت خطرناک ہے, ان لوگوں کے لیے بھی خطرناک ہے جو اس علاقے کے اندر رہتے ہیں جہاں سے یہ جہاز اڑتا ہے اور جہاں پر یہ لینڈ کرتا ہے, ان کے لیے بہت خطرناک ہے. اور دوسری بات یہ کہ کاسٹ افیکٹو بھی نہیں ہے, بہت مہنگا بھی پڑتا ہے, تو یہ کاسٹ افیکٹو بھی نہیں ہے اور وہ بھی ہے بہت زیادہ نقصان دہ بھی ہے اور حادثے کا بھی امکانات اس میں زیادہ ہیں. تو پھر یہ جو ہے اس پہ اوپر انویسٹمنٹ کرنا تو احمقانہ پن ہے. لیکن فرض کرو کہ ایک آدمی نے ایک خواب بنا لیا ہو کہ پاکستان میں سب کو سپر سانک جہاز میں بٹھا کے رہے گا, پورے 18 کروڑ عوام کو باری باری سپر سانک کا چکر دے گا, یہ اس کی زندگی کا مقصد ہے. تو جب وہ یہ مقصد پورا کرنے والا ہوگا تو پتہ چلے گا یہ تو مقصد احمقانہ تھا. پہلی بات تو یہ پرانا تھا اور آبسلیٹڈ بھی تھا, एक पुराना भी था और ऑब्सोलीट भी था. तो इसका मतलब ये हो कि नॉवल्टी जब प्रैक्टिस हो जाए कहीं पे तो वो तो नॉवल्टी नहीं रहती. और दूसरी बात ये कि कंटेम्प्रेरी वर्ल्ड के अंदर एक नया ख्याल जब रिपीट होता है तो वो उसकी रिपीटेशन का ताल्लुक क्या उसके नएपन से होता है या किसी और चीज़ से होता है, ये एक दूसरा मसला है. यानी कि आपने ये जो चीज़ जो इस वक्त यहाँ पे रखी हुई है ये चीज़ नई है, इस वजह से ये लोगों के लिए अट्रैक्टिव है, या ये ऐसी नई चीज़ है जिसके तवातुर के साथ आने और इसके मॉडल इम्प्रूवमेंट और इन्हेंसमेंट का कोई और इंटरेस्ट भी है, कोई और मकसद भी है, कोई और फ़ायदा भी है, क्या सिर्फ नएपन की बुनियाद पे उसको अप्रिशिएट किया जा रहा है या इस्तेमाल किया जा रहा है, या इसकी एक कमोडिफाइंग कैपेसिटी है, इसकी एक कमोडिफाइंग वर्थ है, और वो कमोडिफाइंग वर्थ इसके नए रिपीट होकर इम्प्रूव्ड मॉडल के आने के साथ साथ बढ़ रही है. तो क्या अगर फर्ज किया कोई आदमी ये कहे कि यार मुझे तो नई चीज़ पसंद नहीं है, मैं तो पुरानी चीज़ ही इस्तेमाल करूँगा, तो क्या वो पुरानी चीज़ के मुताबिक चल सकता है इस माशरे के अंदर या नहीं, ये दूसरा क्वेश्चन है. क्योंकि ये रिपीटेशन जो है इम्प्रूव टेक्नोलॉजी का डायरेक्टली लिंक है ग्लोबल कैपिटलिस्ट ऑर्डर के साथ, लिहाजा वो आपको इस्तेमाल नहीं करने देगा इस चीज़ को बहुत दिन तक. क्यों? अगर तुम इसी चीज़ को इस्तेमाल करते रहे और नएपन के खच्चे में तुम नहीं आए तो तुम्हें फिर ऑब्सोलीटनेस के चक्कर में डालकर ये चीज़ तुमसे छुड़वा देगा, क्योंकि इसकी टेक्नोलॉजी ही इतनी इम्प्रूव हो जाएगी ऑब्सोलीट हो जाएगा. बल्कि जो मोबाइल फ़ोन कंपनी वाला होगा वो कहेगा बाबा जी खुदा के वास्ते अपना मोबाइल चेंज कर दें, क्योंकि ये
है? दो क्वेश्चन जो आपने भी कहे थे,
हाँ
दोबारा से रिपीट कर दूँ?
कोई कोई भाई रिपीट कर सकता है दोनों
जो मैं बताया कि मतलब चाहे जो नॉवेल्टी है इसके पीछे नॉवेल्टी फॉर द सेक ऑफ नॉवेल्टी है या ये किसी और चीज से कनेक्टेड है, कोई और चीज भी, कोई और ऑब्जेक्टिव भी है. और दूसरा आपने कहा कि कोई अगर जो है वो मिसाल के तौर पर ट्रेडिशनल रहना चाहे या पीछे रहना चाहे तो जो बिग पिक्चर है वो उसको अलाउ
ऑप्शन ऑप्शन रहेगी उसके पास के लिए. मसलन ये कि मेरे पास एक मैंने टेंगो का मोबाइल लिया, ठीक है, तो टेंगो का जब मोबाइल लिया तो वो एम्स की लाइन थी. तो एम्स की लाइन जो थी वो उस पर मैं चलाता रहा वो ही चलता रहा. तो मुझे बहुत थोड़ी मैं बात करता था वो चलता रहा तो वो एम्स की लाइन ही ख़त्म हो गई. मेरे ख्याल में पूरे पाकिस्तान में मैं वाहिद बंदा है जो वो नेटवर्क इस्तेमाल कर रहा. तो जब मैं उन्होंने कहा भाई ये जो है ना, उन्होंने मुझे मैसेज किया कि खुदा के वास्ते अब आप शायद दुनिया में वाहिद आदमी रह गए हैं जो ये यूज़ कर रहे हैं, तो आपसे किसी ने भाई नहीं छीना भी नहीं अभी तक. तो मैंने कहा भाई ये तो बोले नहीं, अब आप उस पे चले जाएं, आप सिम पे चले जाएं, ये जो है ना अब ये ख़त्म, एम्स की लाइन हम ख़त्म कर रहे हैं. तो उसको ये हैरत थी इतने दिन तक चला कैसे ये मोबाइल, ख़राब क्यों नहीं हुआ. पता नहीं भाई, हलाल का पैसा खासा ख़राब ही नहीं हुआ, ना कभी किसी ने छीना, आज तक नहीं छीना किसी ने, कोई मोबाइल नहीं छीना, ना कभी ख़राब हुआ. तो वो एक वक्त आता है मोबाइल खुद ही कहता है बाबा अब मैं काम नहीं करूँगा. तो बहुत सारे लोग कहते हैं कि एक टेक्नोलॉजी बनाई इस तरह जाती है कि उसकी एक एज होती है उसके बाद वो बंद हो जाता है, खुद ही ख़त्म हो जाता है. लोग समझते हैं मैंने सही हैंडल नहीं किया. हर चीज़ की एक एज तय की जाती है, उसके बाद वो चेंज हो जाती है. आप कहते हैं मुझे वही चाहिए, बोले नहीं वो तो अब ख़त्म हो गया, अब वो नहीं आता, दूसरा आता है. तो इसका मतलब है इम्पोज्ड नॉवल्टी है, इसका मतलब है डिटर्मिन्ड है, एक इसमें डिटर्मिनेशन है. सॉफ्ट नहीं है ये कोई तुम्हारे चॉइस का मामला नहीं है कि मैं ये मेरी मर्जी, मैं पुराना रहना पसंद करता हूँ. पुराना गाड़ी बंद हो जाएगी भाई, पाकिस्तान में चल रही है ना पुरानी गाड़ियाँ, पुरानी गाड़ियाँ गरीब मुल्क है, लेकिन एक एक दुनिया में बहुत सारी जगह है आप अपनी पुरानी गाड़ी नहीं रख सकते एक खास हद से ज़्यादा, या तो आप खुद उसमें ऑल्ट्रेशन करते रहो, लेकिन अगर ऑल्ट्रेशन तुमने नहीं की तो वो आप ले जाकर उसे वो प्रेस कर देंगे, कुछ स्क्रैप में डाल देंगे. گے اور پھر دوسری بنا دیں گے آپ کو. تو آپ کہیں گے بھائی بے بخوبی کی بات ہے کہ تم پرانی گاڑی لے کے گھوم رہے ہو, کیوں پرانی گاڑی لے کے گھوم رہے ہو, پاگل تو نہیں ہو تم؟ تو آپ کہیں نہیں میں پرانی گاڑی اس لیے لے کے چلتا ہوں کہ اس کے ساتھ بہت سارے لوگوں کے روزگار جڑے ہوئے ہیں اور وہ ٹھیک کرتے ہیں اس کو, اور میں کیوں پرانی گاڑی لے نئی گاڑی کیوں لے لوں, نہیں ہے میرے پاس اتنا پیسہ, میں نہیں دوں گا سود, میں نہیں کرتا, کوئی چھین لے گا یہ گاڑی, فائدہ کیا ہے مجھے, تو یہاں سے آنا جانا ہوتا ہے, یہی کہ میرا دماغ خراب ہو جائے گا اچھی گاڑی میں بیٹھنے کے بعد. گاڑی آپ کے سواری آپ کے مائنڈ کو تبدیل کر دیتی. اس لیے بہت سارے صوفیہ جو ہیں وہ گھٹیا سواری استعمال کرتے تھے جان بوجھ کے, انٹینشنلی کم سطح کی سواری استعمال کرتے تھے تاکہ سوار کا دماغ قابو میں رہے. بہت سارے لوگ ہوں گے جن کا نہیں ہوتا ہوگا بے قابو, لیکن یہ کہ سواری بھی آپ کے دماغ کو اثر ڈالتی ہے. فرض یہ آپ نے کہا نہیں میں تو صوفیہ کے حکم ہے, میرے جو پیر ہیں انہوں نے کہا گھٹیا سواری رکھو, میں گھٹیا ہی رکھوں گا سواری, تو لوگ جوتے مار کے وہ سواری چھین کے لے جائیں گے. اس کی وجہ یہ ہے کہ سسٹم میں ایک ڈٹرمنیشن ہے, اگر آپ پرانا موبائل رکھیں گے تو وہ اٹھائے گا نہیں اس سافٹ ویئر کو, اس ایکسیسریز کو, اس چیزوں کو جو کہ ڈیمانڈ ہے کنٹمپریری. اگر آپ کا پرانا ایکس ٹی کمپیوٹر تم نے رکھا ہوا گھر میں, ظاہر ہے وہ بیکار ہو جائے گا نا, وہ کام ہی نہیں کرے گا. تو آپ اپ گریڈ کرنا پڑے گا. اپ گریڈیشن نوولٹی کے نام پہ اگر تم قبول نہیں کرتے تو پھر دوسرا کیا ہے, ڈنڈا ہے پھر, یا تو کیرٹ یا پھر اسٹک. اب آپ فیصلہ کرو کہ آپ کیرٹ سے آؤ گے نوولٹی کے نام پہ یہ قبول کرو گے, اگر نوولٹی کے نام پہ نہیں قبول کرو گے تو پھر اسٹک کے نام پر آپ کو قبول کرنا پڑے گا. تو پہلی بات تو یہ کہ تو ریپیٹیٹیو ہے نمبر ون, جو پہلی چیز ہم نے بتائی. اور اگر فرض کیا تم کہتے ہو نیا ہے, تو پھر نیا جو ہے وہ تو دنیا میں بہت دفعہ پریکٹس بھی ہو گیا تو پرانا ہو گیا, تم کہو نہیں ہم. اس میں تیسرا ایلیمنٹ ہے, یہ ریشنل ہے, یہ صرف نیا نہیں ہے, یہ ریشنل بھی ہے. یہ ایک ایسا نیا دریچہ ہے حقیقت کے اندر زندگی گزارنے کا جو زیادہ تعقل کے ساتھ تمہارے مسائل حل کرتا ہے. تم اسے اس لیے اختیار کر لو کہ تمہیں نیا لگ رہا ہے, نیا نہیں لگ رہا تو ایک ڈٹرمنیشن ہے. تیسرا یہ ریشنل ہے, یعنی کہ یہ ریپیٹ اس لیے ہو رہا ہے کہ ریپیٹیبل ہے, تمہارے لیے ضروری ہے کہ تم اس ریپیٹیشن کو استعمال اختیار کرو. اگر تم ریپیٹیشن کو اختیار نہیں کرتے تو اس کا مطلب ہے تم ریشنل نہیں ہو, پاگل ہو کیا؟ اگر فرض کیا کہ تم ایک نئے پن کو اختیار نہیں کرتے, جیسے اس کو آپ اپلائی کریں مختلف قسم کی ڈسکورس پہ, ٹیکنالوجیز نکال دیں, اس کو سوشلائز کر لیں. مثلا اینڈروجینی اپروچ ہے فیمنزم کے اندر, ٹھیک ہے. اب فیمنسٹ ڈسکورس آپ کو پتا ہے گلوبل ہے, اس وقت پوری دنیا میں فیمنزم ایک طاقتور فلسفہ ہے, اور اس کے جو ممبر ہیں یا ان کے اس کے حمایت یا جو کرتے ہیں لوگ, وہ صرف عورتیں نہیں ہیں, مرد بھی ہوتے ہیں. مرد بھی فیمنسٹ رائٹرز ہیں, فیمنسٹ آئیڈیلس کو پسند کرتے ہیں, اور وہ یہ سمجھتے ہیں یا اس بات سے وہ متفق ہیں کہ عورتوں کے ساتھ زیادتی ہوئی ہے انسانی تاریخ میں اور ان کو جائز مقام نہیں دیا. میں بار بار آپ کو بتا رہا ہوں کہ میں اس وقت کوئی کسی چیز کو بھی کنسپریسی کے طور پہ نہیں لے رہا, ہم یہ پریزیوم کر رہے ہیں کہ وہ جینونلی ایسا ہی سمجھتے ہیں کہ عورتوں کے ساتھ زیادتی ہوئی ہے, وہ جینونلی یہی سمجھتے ہیں کہ مردوں کے ساتھ کوئی پرابلم ہے جنہوں نے عورتوں کو ان کا جائز مقام نہیں دیا, اور یہ پیٹریارکی انٹرنزیکلی پرابلمیٹک ہے, اور اس میں عورتیں بھی متفق ہیں اور کچھ مرد بھی اس سے متفق ہیں. اب ٹھیک ہے, یہ ہم تو ہم عورتوں کی آزادی چاہتے ہیں اس پیٹریارکی سے. تو اب اس میں دو مسائل, یعنی کہ کئی طرح سے اب اس کو دیکھا جا سکتا ہے. ایک رویہ کیا ہے جو کہ پاپولر فیمنسٹ ڈسکورس ہے, وہ یہ ہے کہ عورتوں کو مردوں نے پیچھے رکھا ہے جان بوجھ کر, اس کو بیوقوف بنا کر, اس کو دھوکہ دے کر, یا اس کو اس کے کانفیڈنس کو کچل کے, یا اس کے عزت نفس کو کچل کے مردوں نے اپنی بدماشی قائم رکھنے کے لیے عورتوں کو پیچھے رکھا. پیچھے رکھنے سے کیا مراد ہے؟ پیچھے رکھنے سے مراد یہ ہے کہ پاور سٹرکچر کے اندر اس کو جائز حق نہیں دیا. لہٰذا اب اگر فرض کیا کہ اس فیمینسٹ ڈسکورس کو انسان قبول کر لے تو پھر اس کا رویہ کیا ہوگا؟ ایک اچھے فیمینسٹ کانشیسنیس رکھنے والے آدمی کو کیا کرنا چاہیے؟ یعنی کہ فیمینسٹ ڈسکورس تم نے پڑھ لی اور تم متفق ہو گئے کہ ہاں عورتوں کے ساتھ زیادتی ہوئی ہے, تو اب تمہارا کیا فرض بنتا ہے؟ یعنی کہ یہ نیا خیال تمہارے ذہن میں آ گیا کہ ارے یہ مجھے پتہ ہی نہیں تھا عورتوں کے ساتھ زیادتی ہوئی, اب مجھے پتہ چل گیا, اب میں یہ نہیں ہونے دوں. اس نئے خیال کو اب وہ پریکٹس کرے گا. پریکٹس کیسے کرے وہ؟ کیسے پریکٹس کرنا چاہیے؟
خود میں چینج لائے اپنے گھر میں.
ہاں کیسے؟
یعنی اس کے گھر میں لیڈیز ہیں, ان کو جو سے لگے کہ صحیح ان کا حق ہے جو وہ
صحیح ہے. اور کیا کریں؟ بتائے بھی. اور کیا کریں؟
اگر اتنا ہی شوق ہے تو لکھیں.
اس کا حل یہ ہے کہ جو مرد جو کام کر رہے ہیں عورت کو بھی کرنے دے, بلا وجہ کی رکاوٹیں روایت کے نام پر, مذہب کے نام پر یا سائنس کے نام پر امپوز نہ کریں. لہٰذا جو کام مرد کر رہے ہیں وہ عورتیں بھی کر سکیں. اور عورتیں چونکہ اس پورے تہذیبی اور تاریخی عمل میں جائز حصہ نہ ملنے کی وجہ سے تھوڑی کمزور ہیں, تو ان کو ریورسلی ڈسکریمنیٹ بھی کریں. ریورسلی ڈسکریمنیٹ کا کیا مطلب؟ کہ چونکہ مردوں کے ساتھ وہ اوپن کمپٹیشن پہ نہیں آ سکتی کیونکہ مرد اس دوڑ میں بہت پہلے ہی کا شہ سوار ہے, لہٰذا عورتوں کو حصہ دینے کی بنیاد کمپیٹیٹیونیس نہیں بلکہ ان کو انکریج کرنے کنسیشنز کے ساتھ ریورس. ہاں ان کا کوٹا مختص کر دیا ہے کہ بھائی ہاں اس میں اتنی عورتیں بیٹھیں گی, اس میں اتنی. تو عورتوں کی ریپرزنٹیشن جب بڑھ جائے گی وہاں پر تو عورتوں میں کانفیڈینس آئے گا اور پھر گریجولی عورتیں امپاور ہوتی چلی جائیں گی اور اس کے نتیجے میں پھر دنیا میں عورتوں اور مردوں کا جو ریپرزنٹیشن ہے پاور اسٹرکچر میں وہ مینٹین ہو جائے گی اور عورتوں کے ساتھ جو ہونے والا ظلم اور زیادتی ہے وہ ختم ہو جائے گی. یہی عام طور پر جو فیمنسٹ جو پری ڈومیننٹ ڈسکورس ہے فیمنزم کا وہ یہ ہے. اس کا مطلب یہ ہے کہ مردوں نے جو اب اس کی جو ظاہر ہے کہ اسے ناولٹی کے نام پہ ہی پیش کیا جائے گا کہ نیا خیال ہے, نئی عورت, آج کی عورت, جاگ اٹھی عورت, ریڈیکل عورت, یہی ہے نا. ساری ریڈیکل عورتوں کی پوری ریڈیکلائزیشن کو اور جمع کیا ہے تو یہ نکلے گا اس میں سے, ٹھیک ہے نا بھائی. تو اب اس نئے خیال کی کریڈیبلٹی کو دیکھتے ہیں, ناٹ فرام اے شوونسٹ پرسپیکٹیو بٹ اے فیمنسٹ پرسپیکٹیو, اندر فیمنسٹ پرسپیکٹیو. اب اندر دوسرا فیمنسٹ پرسپیکٹیو کہتا ہے کہ بھائی اس کا مطلب تو یہ ہے کہ اگر آپ یہ کہتے ہیں کہ مرد فٹ بال کھیلتے ہیں عورتوں کا بھی فٹ بال کا ورلڈ کپ ہونا چاہیے, مردوں کی باکسنگ ہوتی ہے عورتوں کی باکسنگ ہونی چاہیے, مردوں کے تھانے ہوتے ہیں عورتوں کے بھی تھانے ہونے چاہیے, مردوں کی جیلیں ہوتی ہیں عورتوں کی بھی جیلیں ہونی چاہیے, ہاں مرد پائلٹ ہوتے ہیں یا عورتیں بھی پائلٹ ہونی چاہیے, مرد جو ہیں وہ سولجر ہوتے ہیں عورتیں بھی سولجر ہونی چاہیے, تو مرد جلاد ہوتے ہیں عورتیں بھی جلاد ہونی چاہیے. تو اس کا مطلب یہ ہے کہ آپ یہ کہہ رہے ہیں کہ مردوں نے جو دنیا بنائی ہے وہ ٹھیک ہے, دنیا تو بالکل ٹھیک ہے اور یہ سٹرکچر بالکل ٹھیک ہے, بس اس میں صرف غلطی یہ ہوئی کہ عورتوں کو ان کا حق نہیں ملا. تو یہ تو بڑا ہی خوفناک قسم کا آئیڈیا ہے کہ مردوں نے عورتوں کو کچل دینے کے بعد, ان کی شخصیت کچل دینے کے بعد یک طرفہ طور پر ایک فلسفہ جنریٹ کیا, ادب جنریٹ کیا, ایستھیٹکس جنریٹ کی, ہسٹری جنریٹ کی اور اس کے نتیجے میں انسٹیٹیوشن جنریٹ کیے, پاور اسٹرکچرز ڈیولپ کیے. وہ سب اس نے کیا کس بنیاد پہ کر رہا تھا؟ اکیلا. اور وہ سب چونکہ بالکل ٹھیک ہے, اب عورت کہہ رہی ہے وہ یہ سب تو بالکل ٹھیک بنی, یعنی کہ اسٹیٹ بالکل ٹھیک ہے, اسپورٹس بالکل ٹھیک ہے, یہ انسانوں کے اوپر بمباریاں کرنا بہت اچھی بات ہے, جی ڈی پائلٹ بننا اور فائٹر پائلٹ بننا بہت اچھی بات ہے, سوتے ہوئے نہتے عورتوں بچوں مردوں کے اوپر سے آگ اور آہن برسانا بہت اچھی بات ہے, بس مرد اکیلے کیوں کر رہے ہیں؟ عورتیں بھی کریں. تو اس کا مطلب تو یہ ہے کہ اس بدماشی اور ظلم اور بربریت کے نام پر مردوں نے یک طرفہ طور پہ جو دنیا بنائی وہ ٹھیک بنائی ہے, है भाई,
जब ये एग्जांपल ही बना आप इसको फॉलो करने के लिए तैयार।
तो मर्द मर्द यानी कि ये जितनी भी फेमिनिस्ट हैं वो मर्द, वो औरत जो मर्दों की तरह बिहेव करती है उसको वैल्यू करते हैं। एक मर्द अगर, एक औरत अगर बाइक चलाती है तो पाकिस्तान में उस औरत को औरतें किस नज़र से देखती हैं? कदर की नज़र से देखती है। गलत बात है, क्या औरत है, क्या औरत है ये, सब बुढ़िया भी जवान भी सब।
अभी हाल ही में कराची से वो फोर सीटर रिक्शा चलाती
है, हाँ
मशहूर है पूरे नॉर्थ कराची में, वो खातून चलाती
है, हाँ कि मर्दों की दुनिया में आके मर्दाना वार मुकाबला कर रही है, मर्दाना वार मुकाबला कर रही है, तो मर्द की वैल्यू रीइंफोर्स हो रही है ना, यानी कि मुकाबला मर्दाना वार ही होना चाहिए। तो इसका मतलब है मर्दों का जो मुकाबला करने का तरीका है वही आइडियल तरीका है, जिद्दोजहद करने का जो तरीका मर्दों ने राइज किया वही है। ये दो एक रिंग के अंदर दो इंसान एक दूसरे को घूसों पे घूसे मारे जा रहे हैं, मारे जा रहे हैं, मारे जा रहे हैं, इस तूफान बदतमीजी को देख के सब लोग तालियां पीट रहे हैं, बहुत अच्छा काम हो रहा है। ये कौन सा अच्छा काम हो रहा है भाई, क्यों मार रहे हो एक दूसरे को, इससे दुनिया को क्या मिल रहा है? तुम्हारे फजूल में एक दूसरे को मार, और किस लिए लड़ रहे हो तुम दोनों? चलो भाई कोई वैल्यू हो, तुम कहो नहीं पाकिस्तान जीत जाएगा और आ जाए मुकाबला कर लें, जो जीत जाएगा कश्मीर छोड़ देगा। सिसिली जो है आपको पता है सिसिली कैसे निकला हाथ से, रोमन ने सिसिली को फतह कैसे किया, एक आदमी को कत्ल कर दिया, एक आदमी को। सिसिली की जो फौज थी जब रोमन्स पहुंचे तो उन्होंने कहा भाई आप ऐसा करो कि जो तुम्हारा सबसे बड़ा वॉरियर है वो ले आओ और जो हमारा सबसे बड़ा वॉरियर है वो हम ले आते हैं, दोनों में जो फैसला कर ले उसके बाद जो है हम जंग नहीं लड़ेंगे। तो जो सिसिली का वॉरियर था वो बहुत ताकतवर और बड़ा, कभी जिंदगी में उसने उसके जिस्म पे किसी ने खराश नहीं मारी थी, उसको देख के ही रूफना हो जाते। सिसिली वालों के पास है वो वॉरियर था, उन्होंने कहा ले आओ उसके मुकाबले पे कोई है तुम्हारे पास तो नहीं, अगर इसको तुम गिरा दो तो हम, लेकिन अगर इसने गिरा दिया फिर तुम लोग वापस चले जाओ। तो उन्होंने कहा भाई हमारे पास अकलीज है, उनका भी अकलीज, अकलीज जो छोटा था, हाइट में भी कम था, उम्र भी कम थी, अकलीज ने आके उसके यहां से यहां तक घुसा दी तलवार, छू भी नहीं सका वो उसको, और बगैर लड़े सिसली उन्होंने हवाले कर दिया। तो इस तरह ये तो मीनिंगफुल है ना भाई, मीनिंगफुल है ना कि भाई ठीक है जंग से बचा लिया ना। वॉरियर का काम ये नहीं होता कि लोगों को जंग में ढकेल दे, वॉरियर का काम होता है जंग से बचा दे, इसलिए होते थे बड़े वॉरियर। बड़ा वॉरियर इसलिए होता था कि वो मैदान में फैसला कर देता था, बेकसूर लोग मारे जाने से बच जाते थे। सही है, तो तुम किस बात के वॉरियर हो, दोनों एक दूसरे को बगैर किसी वजह के मार रहे हो, एक दूसरे को मारे जा रहे हो, मारे जा रहे हो, मारे जा रहे हो। अब अगर फर्ज गया आप कहें नहीं ये तो बहुत अच्छा है, लेकिन ये क्या गलत बात है कि औरतों की क्यों नहीं होती बॉक्सिंग, औरतों की भी होगी। तो आपने मिलियन डॉलर बेबी बनाया था, मिलियन डॉलर बेबी जो कौन सा अच्छा काम कर रही है भाई, कौन सा अच्छा काम है एक औरत दूसरी औरत को मारती रहे और इतना मारे कि उसका जौ तोड़ दे, कौन सी इंसानियत है भाई? तो या ये कि आप कहें भाई ईरान की भी फुटबॉल की टीम होगी, ये क्या बात है, ईरान की फुटबॉल की टीम पजामा पहन के खेलेगी और सर पे कपड़ा बांध के खेलेगी, तो इसमें सर पे कपड़ा क्यों, इतनी तकलीफ हो रही है, इतनी तकलीफ लेने की जरूरत क्या है? तो जरूरत इसलिए कि रैशनल है। तो फिर थोड़े दिन बाद औरतों और मर्दों के आने के फर्ज किया पाकिस्तान की क्रिकेट टीम के अंदर एक औरत भी रख ले, तो इसमें क्या है? नहीं बॉल आहिस्ता कराना भाई, जब वो बैटिंग करने आया आहिस्ता बॉल और तालियों में हाथ ऊपर कर करके ताकि हौसला अफजाई हो उसकी। फिर एक वक्त आएगा कि आहिस्ता 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 औरत इतनी ताकतवर हो जाएंगी वो भी आउट कर लेंगे। जैसे इंडियंस जो हैं वो उन्होंने बनाई एक मूवी बल्ले बल्ले, बल्ले बल्ले में वो एक लड़की होती है जो सरदार जी बन के खेलती रहती है, सरदार जी बन के छक्के मारती रहती है। जो मियादाद ने जो आखिरी बॉल पे छक्का मारा है उसमें पूरी इंडियन सिविलाइजेशन का स्टेट ऑफ माइंड को इतना डैमेज किया है, आज तक उनकी जो भी क्रिकेट पे बनने वाली फिल्म है उसमें फैसला आखिरी बॉल पर ही होता है और छक्के से होता है। तो वो आखिरी बॉल पे छक्का मार देती, फिर पता चलता है कि अरे ये तो लड़की थी, तो वो कहते हैं इससे क्या फर्क पड़ता है लड़की थी और लड़का थी, तो क्रिकेट तो क्रिकेट है, लेकिन प्रैक्टिकल वर्ल्ड में ऐसा हो जाए। तो ये जो जो फेमिनिस्ट राइटर्स हैं वो कहती हैं ये तो औरतों को मर्दों का महकूम बनाने का सबसे खौफनाक तरीका है, ये कोई शोविनिस्ट पॉइंट, वो कहते हैं कि भाई मर्दों ने कौन सी अच्छी दुनिया बनाई है, ये जालिमाना दुनिया, ये जालिम स्टेट है, जालिम रियासत है, जालिम माशरा है, जालिम इदारे हैं, ये सब ब्रूटल है, हम एक नई दुनिया बनाएंगे। एंड्रोजिनी अप्रोच, एंड्रोजिनी अप्रोच क्या होगी, मर्दों की आला खसूसियात को ले लेगी और मर्दों की आला औरतों की आला खसूसियात को लेकर एजुकेट करेगी एक ऐसा इंसान जिसमें औरतों की भी आला और अरफा खसूसियात इनकलकेट की जाए, मर्दों में भी और औरतों में भी, और औरतों में भी मर्दों की आला खसूसियात, और जो मर्द औरतों की बुरी खसूसियात हैं और मर्दों की बुरी खसूसियात हैं उनसे बचाया जाए। तो एंड्रोजिनी अप्रोच पे दूसरी फेमिनिस्ट जो थीसिस है वो ये है कि इसका मतलब है तुम एक डीमन बना रहे हो जो ना औरत होगा ना मर्द होगा, ये कौन सी शराफत है भाई। तो बताने का मतलब मैं सिर्फ ये बता रहा हूँ आपको कि नएपन के नाम पे जब पेश कर रहे होते हैं इसका मतलब ये है कि आपने 5000 साल में इंसानों ने जो पावर स्ट्रक्चर और इंस्टीट्यूशन बनाए हैं उसको आप नॉवल्टी के नाम पर लेजिटिमाइज कर रहे हैं, सिर्फ आप ये कह रहे हैं कि इसमें हमें भी हिस्सा दो। यानी कि अगर आपको पता है जो वो था कॉलिन पावेल जो अमेरिका का वजीरे वो था ना डिफेंस सेक्रेटरी था, नहीं डिफेंस नहीं था वो तो रामस्वरूप था, हाँ वजीर खारजा था, है वजीर खारजा था, उसने ही वॉज नॉट सेटिस्फाइड विद इराकी इन्वेजन, इराक में जो इन्वेजन था उसने कहा भाई मैं इसे कन्वेंस नहीं कर सकता इंटरनेशनल कम्युनिटी को कि ये जाके करो, ही वॉज नॉट कन्विंस्ड, और उसका ख्याल था कि इसके नज़र में बड़ी ब्रूटलाइजेशन होगी, बहुत सारे लोग मारे जाएंगे बिना वजह, जब ये तुम नेगोशिएट कर सकते हो तो वहाँ पे उसने रिज़ाइन कर दिया इसी बात पर। किसने टेकअप किया, कॉलिन पावेल के बाद किसने टेकअप किया, कॉन्डोलीज़ा राइस ने किया, अच्छा कॉन्डोलीज़ा राइस, कॉलिन पावेल भी ब्लैक था, कॉन्डोलीज़ा राइस भी ब्लैक थी, जिस मुल्क के ऊपर हमला होने वाला था वो भी ब्लैक थी, लेकिन कॉन्डोलीज़ा राइस ने क्या उस पूरी ब्रूटलाइजेशन को लेजिटिमाइज और जस्टिफाई नहीं किया औरत होने के बावजूद। तो ये कहां से इंप्लाई होता है कि भाई औरतें बड़ी शरीफ होती हैं। इराक के अंदर जो 12 लाख इंसान मरे उसमें औरतें भी तो मरी ना, उसमें मर्द भी मरे, उसमें औरतें भी मरी, उसमें बच्चे भी मरे, सही है। अब एक आदमी कह रहा है, एक आदमी कह रहा है कि भाई ये सही नहीं है, इसमें इस चक्कर में नहीं पड़ना चाहिए और ये कि इस जंग को अवॉइड करना चाहिए, है और एक औरत कह रही है कि जैसे उसको बनाया तो वो उसने इतना एफिशिएंटली और इतना एग्रेसिवली किया कि उसने काउंटर कर लिया, इतनी बड़ी बड़ी यानी कि वो निकली यूरोप के अंदर रैलीज निकली, उसके बावजूद उसने दोनों को ब्रिटेन को भी कन्वेंस कर लिया और वर्ल्ड कम्युनिटी को भी कन्वेंस कर लिया और जाके मारा उनको, और मारने के बावजूद भी कन्वेंस करती रही हमेशा। तो ये कहाँ से इम्प्लाई हो गया कि औरत जो होगी वो जुल्म नहीं करेगी, ये तो कोई इम्प्लाई नहीं होता इससे, ये कहाँ से इम्प्लाई होता कि औरतें अगर यही काम करेंगी तो ठीक हो जाए। तो स्ट्रक्चरल है, औरत करे मर्द करे, अमीर करे गरीब करे, काला करे गोरा करे, स्ट्रक्चर है ना वो। तो जो जो दूसरी राइटर्स हैं पोस्ट फेमिनिस्ट्स हैं वो कहती हैं कि भाई ये जो तुम इस जालिमाना दुनिया में औरतों का हिस्सा मांगकर काफ़ी समझते हो कि इससे दुनिया ठीक हो जाएगी, इससे कोई दुनिया ठीक नहीं होगी, उसमें जुल्म की नौयत बदल जाएगी, पहले मर्द जुल्म करते हैं औरत जुल्म कर रही है, इससे फर्क क्या पड़ा, तो इसमें कौन सा नयापन है। तो आप कहते हैं देखो ये औरत और मर्द का नहीं बल्कि नएपन का मसला है, सॉरी रैशनैलिटी का मसला है। तो औरतें भी रैशनली अगर बिहेव करेंगी तो उनको ये कबूल करना पड़ेगा। तो जो चीज़ मैं आपको कम्युनिकेट करने की कोशिश कर रहा हूँ वो ये कि जिस चीज़ को आज आप एक नए ख्याल के तौर पे पाकिस्तान में पेश करते हैं या तीसरी दुनिया के किसी मुल्क में पेश करते हैं, पहली बात क्या वो ख्याल नया है, کیا وہ تجربہ نیا ہے, کیا وہ پریکٹس نہیں ہے. نہ وہ خیال نیا ہے, نہ وہ تجربہ نیا ہے, نہ وہ پریکٹس نہیں ہے. کیا وہ خیال آبسلیٹ ہوا ہے؟ آبسلیٹ نہیں ہوا تو کم از کم چیلنج ہوا ہے. کیا وہ تجربہ چیلنج ہوا ہے؟ ریفیوٹ ہوا ہے. ریفیوٹ نہیں ہوا تو چیلنج ہوا ہے. تو کیا وہ پریکٹس ریفیوٹ ہوئی ہے؟ تو پریکٹس اگر ریفیوٹ نہیں ہوئی تو چیلنج ضرور ہوئی ہے. نہیں تو پھر کس بنیاد پہ تم اسے نیا بنا کے پیش کر رہے ہو اس ملک میں؟ کس بنیاد پہ بھائی؟ کون سی اکیڈیمک بنیاد ہے یہ؟ کہ ہم تو یہ نہیں کہہ رہے کہ کوئی سازش ہو رہی ہے, ہم یہ بھی نہیں کہہ رہے کہ تمہیں کوئی غلام بنا. ہم تو پیور اکیڈیمک بنیاد پہ تم سے یہ سوال کر رہے ہیں کہ تم تو نئے پن کے خوگر ہو. تو کون سا نیا پن ہے بھائی اس کے اندر؟ تم نے فلموں میں کون سی نئی فلم بنا دی؟ تم نے کون سا نیا آرٹ پروڈیوس کر دیا؟ تم نے کون سا نیا لٹریچر پروڈیوس کر دیا؟ تم نے کون سا نیا آرکیٹیکچر پروڈیوس کر دیا؟ تم نے کون یہ نئے پن کے نام پر تم نے کون سا نیا چیز کر کے دکھائی؟ بتائیں ایک چیز نئی. جی تم نے نئے پن کے نام, پاکستان کو چھوڑ دیں, ہندوستان کو لے لیں, کون سا نیا پن آپ نے دکھا دیا بھائی؟ ہے تو جو تمہیں تمہارے آ کے انگریز آقاؤں نے سکھایا وہی تم کر رہے ہو. اب ابھی ہندوستان کا جو ایوریج گروتھ تھا وہ 12% انکریز کیا ہے, 12% انکریز کیا ہے 10 سال کے اندر, اور ایک ایوریج انڈین کا اسٹینڈرڈ آف لیونگ 7% نیچے گرا ہے. تو تم سے یہ کس نے بتا دیا کہ جب اکانومی طاقتور ہوتی ہے تو لوگ خوشحال ہوتے ہیں؟ کون سے لوگ خوشحال ہو گئے بھائی انڈیا کے اندر؟ کون سا نیا خیال ہے یہ؟ اور کون سی اکانومی کا تصور یہ تم پیش کر رہے ہو؟ اور کس کو بیوقوف بنا رہے ہو یہاں پہ لوگ؟ اور تم کہتے ہو کہ یہ جو ہے نئی پالیسی. ارے بھائی سب لوگ غلام ہیں, یہ پوری تیسری دنیا غلام ہے, اربوں روپے کی مقروض ہے. ہر انسان قرضے پہ قرضہ دیے چلا جا رہا ہے. میں جو کچھ بھی کماتا ہوں سب قرضے کی مد میں چلا جاتا ہے یورپ میں. کون سے آزاد لوگ ہیں ہم لوگ؟ کون سی آزاد زندگی گزار رہے ہیں آپ لوگ؟ کس چیز کو کہتے ہیں آپ آزادی؟ اس کے بارے میں کوئی نیا خیال تمہارے کیوں نہیں آیا؟ یہ تمہیں کس نے بتا دیا کہ نہیں قرضوں پہ قرضہ دیتے رہو اور کسی اور بدماش حرام خور نے قرضہ لے کے کھا گیا اور اپنا سارا پیسہ یورپ میں لے کے بھاگ گیا. تم بھیک منگوں کی طرح اس کو بلاتے رہتے ہو, بھاگ گیا, اسے انٹرپول سے پکڑواتے ہو, تم 10-10 سال تک خط نہیں لکھ پاتے کہ اس کا کیس اوپن ہو. تم کون سا نیا خیال ہے بھائی اس میں؟ کون سا نیا پن, کون سا نیا پاکستان, کون سی نئی پن بھائی؟ یہ تو یہی ہے کہ سود لو گے تو سود دو گے, سود پہ لو گے تو سود دو گے. نیا پن دکھاؤ نا, بولو بھائی ہم سود پہ لیتے تو ہیں لیکن سود دیتے نہیں ہیں. ہے جرات یہ نیا پن دکھانے کی؟ بولے بھائی ہم نے وہ ہے نا وہ تو ہم کھا گئے, اب جس میں دم ہے آ کے لے لے ہم سے پیسے.
وہ تو کھیل دیا مطلب
کیا, بہت سارے لوگوں نے کیا نا, وہ
اسپین نے مطلب
میکسیکو نے کیا, ارجنٹینا نے کیا, انگولا نے کیا, دنیا بہت سارے ملکوں نے کیا. بولے وہ تو کھا گئے ہم, بس اب نہیں دیں گے. اب وہ کہ ہم پیسے نہیں دیں گے, نہیں دو پیسے, نہ ہمیں پیسے چاہیے نہ ہم دیں گے, جس میں دم ہے آ کے لے لے پیسے, اور ادھر سے اگر کوئی گزرا تو میں اس کو چھوڑیں گے بھی نہیں. تمہارا کیا خیال ہے پورے ختم کر دیں گے 18 کروڑ انسانوں کو؟ پوری دنیا جب مل کے لڑی تھی تو 8 کروڑ لوگ مرے تھے, 8 کروڑ انسان مرے تھے دوسری جنگ عظیم میں. تو مطلب یہ کہ آپ ہے میں آپ میں ضرورت نہیں نیا خیال سوچنے کی. آپ نے یہ کیسے ہو سکتا ہے, یہ کیوں نہیں ہو سکتا؟ نیا خیال ہے نا. ایسا نیا خیال تم کیوں نہیں سوچتے جس کے اندر سسٹم کرمبل کر جائے؟ نیا تو وہی ہوتا ہے نا بھائی, نیا خیال تو وہ ہوتا ہے جو کہ سسٹم حیران رہے ہیں یہ کیسے. یہ ایسے کہ جتنی تمہاری رولنگ ایلیٹ ہے اس کے انٹرسٹ ہیں بھائی, باہر بیٹھے ہوئے وہ لوگ, ان کو یہاں پاکستان کھیل کے پاکستان سے باہر جانا ہے. کون کرے گا یہ فیصلہ؟ بول دے بھائی دیکھو ہم لوگوں کا جو پیسہ ان لوگوں نے دیا سب بدماش لوگ تھے, سب کھا گئے, کسی نے نہیں لگایا کہ لوگ بےچارے بھوکے مر رہے ہیں. انٹیریئر سندھ کے اندر غربت کا لیول جو ہے وہ 19% ہے. 19% کا مطلب یہ ہوتا ہے کہ روزانہ کی غذا حاصل کرنے کے لیے تمہیں قرض لینا پڑے گا. اس سطح کی جب ہوتی ہے اسے کہتے ہیں 19%. ایتھوپیا کے اندر غربت کی جو لیول ہے وہ ہے 15%. آپ اندازہ کر لیں انٹیریئر سندھ میں کیا حالت ہوگی. تو آپ کہہ رہے ہو کہ بھائی دیکھو یہ تو دیکھو لوگ بڑے غریب ہیں, تو یہ ہے کہ بھائی ہم معذرت چاہتے ہیں, ہم تو سود نہیں لے رہے. ہے کسی پالیٹیشن میں یہ دم, کسی پالیٹیشن جو نیا پاکستان بنانا چاہ رہا تھا, وہ کہہ نہیں ہم سارے انٹرنیشنل پیکٹس کو رسپیکٹ کریں. تو تم پرانے خیالات کے اندر ہی زندگی گزارو گے نا, تو اس کا مطلب ہے ہر پرانی چیز ٹھیک ہوتی ہے. تم کون سی چیز کو پرانا سمجھتے ہو؟ ہاں تو مسئلہ یہ ہے کہ ہم یہ کہتے ہیں کہ بھائی ریڈیکلائزیشن جو ہے اس کے ساتھ پہلی چیز جس کو ہم پرابلمٹائز کرتے ہیں وہ ہے تکرار, ریپیٹیشن. لیکن جو ناولٹی کے نام پہ ریپیٹیشن ہو رہی ہے اسے تم قبول کرتے ہو, جو ری ڈیولپمنٹ کے نام پہ ریپیٹیشن ہوتی ہے اسے تم نئے ناولٹی کے نام پہ پیش کرتے ہو. نہیں, پاکستان کے اندر جتنی رولنگ انٹیلیجنشیا ہے یا پاکستان کی سو کالڈ لبرل انٹیلیجنشیا ہے, لبرل لیفٹ انٹیلیجنشیا ہے, ان کے پاس کون سا نیا خیال ہے, کون سا نیا تصور ہے؟ بھائی آپ کہتے ہو آپ نے بڑا آدمی پیدا کیا فیض, تو فیض نے کون سا نیا خیال دے دیا؟ کون سا نیا خیال؟ پرانے خیال کو نئے انداز میں بیان کر دیا فیض احمد فیض نے, چونکہ وہ ایک ذہین اور کمیٹیڈ آدمی تھا, اس نے اپنے خیال کی قربانی بھی دی, ہم اس کو رسپیکٹ کرتے ہیں. ایک اچھا آدمی تھا, عام طور پہ شاعر کی قربانی نہیں دے, اس نے قربانی بھی دی, مار بھی کھائی, جو کچھ بھی کیا, ہم اس کو ویلیو کر رہے ہیں. لیکن بہرحال خیال تو نیا نہیں تھا نا, خیال تو بہت پرانا تھا, خیال تو پیرس کمیون کا تھا, 1871 کے تصورات تھے باکونی اور بروزہ کے. کون سے نئے خیالات تھے اس کے اندر؟ ایسے کون سے نئے خیالات؟ پرانے خیالات. ہاں پیرس کمیون ہے, بالکل صحیح بات ہے, پیرس کمیون ہے. تو اب پیرس کمیون کو اگر پیرس کمیون نہیں ہے بنیادی طور پر, وہ یوٹوپین اناکسٹ ہیں بیسیکلی. اور یہ یعنی کہ 1770 صدی کے ہیں یہ, ٹھیک ہے. لیکن بنیادی طور پر جو اناکسٹ تھے ان کے ساتھ مارکسسٹوں یا کوئی کا یہ پرابلم تھا کہ وہ سسٹم کو نہیں مانتے. تو جب سسٹم کو نہیں مانتے تو ڈکٹیٹرشپ آف پرولیٹیریٹ پاس کیسے اسٹیبلش ہوگی؟ تو یہ انارکزم جو ہے بنیادی طور پر پہلی بڑی سبسٹینٹیو کریٹک تھی کیپٹلسٹ فارم آف پروڈکشن کے اوپر. لیکن بعد میں مارکس نے اس کو ریفارمولیٹ کیا, اس نے بتایا کہ نہیں دیکھو بھائی یہ اس کو ایک آرڈر بنانا پڑے گا, اور پیرس کمیون کے اندر ایک آرڈر بنایا تھا اور انارکسٹوں نے ہی بنایا تھا. تو ایک اور آدمی ہے جس نے کہا واٹ پیرس کمیون واز ناٹ, واٹ پیرس کمیون واز ناٹ. یعنی کہ مارکس کہتا ہے پیرس کمیون کے اندر سب لوگ بڑے شریف تھے اور سب لوگ ایک ہی لائن آف پروڈکشن میں لیتے تھے, سب کی سیلری ایک ہوتی تھی, سب ایک دوسرے کی عزت کرتے تھے اور یہ حکومت اس طرح چلی. تو مارکس کا جو داماد تھا اس نے کتاب لکھی واٹ پیرس کمیون واز ناٹ, تو اس نے کہا مارکس کو بالکل کچھ نہیں پتا پیرس کمیون میں کیا ہوا, بالکل جھوٹ بولتا ہے, ایسا کچھ نہیں ہوا وہاں, تو جس کی لاٹھی اس کی بیگ, جو ایک طوفان بدتمیزی لگا ہوا تھا, اسے مارکس بے وقوف یہ کہتا ہے کہ اس طرح سے ہو رہا تھا, کوئی جنت بنا کے ماڈل کے طور پہ پیش کرتا ہے. تو مارکس یہ کہتا تھا کہ بھائی اگر ایسا نہیں تھا تو ہم ایسا بنا دیں گے. تو جو بڑا تھنکر ہوتا ہے وہ یہی کرتا ہے کہ بھائی اگر ایسا نہیں ہوا تو ہم جیسا سوچ رہے ہیں ویسا بنا دیں گے. تو سوال یہ ہے کہ جو خیال کی سطح پر کوئی نئی چیز آنا, تو اس کی بنیاد پہ جو ہمارے یہاں جو نیا خیال پیش ہو رہا ہے وہ یہ کہ اگر تمہاری تہذیب کے اندر کسی چیز کو قدر کی نگاہ سے دیکھا ہے اس کی توہین کر دینا کو تم نیا خیال سمجھتے ہو. تمہارے اکابرین پہ اگر کسی نے آج تک کچھ انگلی نہیں اٹھائی تو اپنے اکابرین کو انگلی اٹھا کے لعنت کر دینے کو تم نیا خیال پیش کر دو. اس کی بنیاد پہ تمہاری کتاب جو ہے بیسٹ سیلر بن جاتی ہے, تمہاری مووی جو ہے وہ سپر ہٹ ہو جاتی ہے, وہ آسکر کے لیے نامنیٹ ہو جاتی ہے. ہوگی نا آسکر کے لیے نامنیٹ ہے پاکستانی مووی, دیکھ لیے تم لوگ, کسی نے دیکھی
ہو؟
ابھی ریلیز ہونے سے پہلے ہی نامنیٹ, پتہ نہیں کیا پاکستان سے بھاگ بھاگ ہے, زندہ زندہ بھاگ زندہ بھاگ. زندہ باد.
مطلب
نہیں 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 ناقابلین میں نہیں, مطلب یہ کہ ہم لوگ سب پاکستان سے زندہ بھاگ جانا چاہتے ہیں,
زندہ
بھاگنا
چاہتے ہیں. اور بہت خطرناک حالت ہے, جبکہ کوئی اگر لنڈن میں جا کر کسی کی موت ہو تو وہاں مر رہا ہے, کینسر سے مر رہا ہے کسی کو, اگر ہم لوگ یہاں سے زندہ بھاگے گی کتنا ہی کس طرح, یہاں بہت برے حالت ہے.
ہاں
لیکن بھوک سے انڈیا میں لوگ مر رہے ہیں اور آپس کی وہاں اندر اندرونی لڑائیوں میں لوگ وہاں مر رہے ہیں, تو وہ مطلب وہاں سے زندہ بھاگ کی بات نہیں کی جائے گی, پاکستان سے زندہ بھاگ,
پاکستان سے زندہ بھاگ, کیونکہ بھاگتے ہوئے مارے جائیں گے.
پھر رشیا کے مختلف سرحدی علاقوں کے قریب جو جنگیں ہیں, جو لڑائی ہیں, وہاں پر جو لوگ بےچارے بھاگ رہے ہیں, وہ نہیں کہہ رہے ہیں کہ زندہ بھاگ وہاں سے. آج بھی میکسیکو کی طرف جو لوگ جو وہاں پر ان کا وہ طبقہ ہے, کیا کہتے ہیں جو اسمگلر, اس نے ابھی کچھ عرصے پہلے, کوئی 4 مہینے پہلے, ایک دفعہ میں 150 بندے مارے گئے. اور وہ بڑا سا ان کا شاپر رہتا نہیں ہوتا جس میں لپیٹتے ہیں بڑی کنٹینر کو, اس کے اندر ساری باڈیز, 100 سے کچھ زیادہ لوگ مارے گئے. تو وہاں سے کوئی نہیں کہتا کہ وہاں سے زندہ بھاگ.
پہلی بات تو یہ بتاتے ہیں, ایک غلط خیال ہے کہ سب پاکستانی بھاگنا چاہتے ہیں پاکستان, تو ٹھیک بات نہیں ہے. بہت سارے پاکستانی بڑے خوش ہیں پاکستان کے.
نہیں, کچھ لوگ تو امریکہ سے واپس آئے ہیں.
تو میں یہ نہیں کہہ رہا, میں صرف یہ بتا رہا ہوں کہ یہ جو خیال ہے کہ نیا خیال کے طور پہ اسے پیش کیا جا رہا ہے, ظاہر ہے یہ تو کوئی نیا خیال نہیں ہے, یہ تو پاکستان بننے سے پہلے سے لوگ بھاگ رہے ہیں. جیسے ہمارے وہ جو ہیں اپنا ایک ٹیچر ہیں یہاں پر آئی آر کے اندر, تو کہہ رہے ہیں کہ بھائی وہ جب وہ یہاں پہ پڑھانے آئے تو اس میں پاکستان نے یہ آیا گورنمنٹ یونیورسٹیز کے اندر کہ جس کے پاس فورن ڈگری ہے اس کو ایک الاؤنس ملے گا. شمیم اختر صاحب, شمیم اختر صاحب نے بتایا کہ ہمارے ایک دوست کو بتایا تو انہوں نے ہمیں کوٹ کیا, تو انہوں نے کہا بھائی شمیم اختر صاحب نے یہ کہا کہ بھائی کہ جب ہم یہ آیا تو سب لوگ خوش ہو گئے جو پاکستان میں ٹیچر پڑھا رہے تھے, کیونکہ وہ سب انڈیا سے ڈگری کر کے آئے تھے تو ان سب نے بھی لکھ دیا فورن کوالیفائیڈ. تو صحیح ہے, تو ہمیں الاؤنس ملا تو گورنمنٹ نے اس کو کریکٹ کیا. میں نہیں, فرسٹ ورلڈ سے, ویسٹرن ورلڈ سے جو پڑھ کے آئے گا اس کو ہم ویلیو کریں گے. تو یہ کوئی نئی بات تھوڑی ہے کہ آج کوئی باہر سے آ جائے گا تو اس کو لوگ ویلیو کریں, ہمیشہ سے ہی ہے. پوسٹ ماڈرن جو مینٹیلٹی وہ ہے ہی ہے, تو یہ کون سی نئی بات آ گئی, اس میں کون سا نیا پن ہے؟ تو پہلی چیز یہ کہ جو آج ہم نے بتانے کی کوشش کی ہے وہ یہ بتانے کی کوشش کی ہے کہ جو ریڈیکل کنفارمزم ہے اس کی جو ایک اسٹرینگتھ ہے وہ یہ ہے کہ یہ کہتا ہے نیا چاہتا ہے کچھ, لیکن نئے کے نام پر جو یہ پیش کرتا ہے, پہلی بات وہ بائی چوائس آپ کے پیش کرتا ہے اپیرنٹلی, لیکن پرائمریلی وہ چوائس سوڈو چوائس ہے, اٹس چوائس ود آؤٹ فریڈم, اٹس اے چوائس. کیوں؟ کیونکہ اگر تم نے وہ نئے پن کے نام پر اختیار نہیں کیا اور تم پرانے ہی رہے تو بھی وہ سسٹینیبل نہیں رہے گا. نہیں, فرض کیا کہ ایک آدمی یکا چلاتا ہے روڈ کے اوپر, صحیح ہے, یہ اس کا پروفیشن, اس نے کہا میں اپنا یہ پروفیشن نہیں چھوڑوں گا, میں یکا ہی چلاتا رہوں گا, تو ظاہر ہے کہ یہ یکا نہیں چلا سکے گا. کیسے چلائے گا یہ؟ نہیں, فرض کیا سفر کرنے والے ختم ہو گئے تو وہ روڈ بند کر دے گی, وہ کہے گی نہیں اس روڈ کے اوپر گھوڑا نہیں آ سکتا, سیدھی سی بات, اس روڈ کے اوپر, یعنی کہ فرض کیا تم ابن بطوطہ ہوتے ہو اور تم کہتے ہیں نہیں میں اونٹ پہ پوری دنیا کا سفر کروں گا, تو تم موٹر وے پہ نہیں جا سکتے نا اونٹ کے ساتھ, وہ کہیں گے نہیں آپ ٹھیک ہے آپ اپنا اونٹ کو یہاں پارک کر دیں اور یہاں سے آپ ٹوئٹا ہو رہے ہیں, میرے پاس تو پیسے نہیں, میرے پیسے نہیں ہیں تو پھر گھر چلے جائیں, وہ کہ اچھا میں پیدل ہی جا رہا ہوں, پیدل بھی نہیں جا سکتے, تو یہ چوائس کہاں ہے تمہارے پاس, کیسے جاؤ گے؟
جیسے جیسے سچویشن ہوتی جاتی ہے ویسے ویسے,
وہ آپ کے پاس نوولٹی کو اگر تم نے قبول نہیں کیا تو پھر آپ کو یہ سسٹم وہ نوولٹی اختیار کروائے گا خود ہی بائی فورس, اور اس کی دلیل جو وہ پیش کرے گا وہ یہ کہ یہ ریشنل ہے, یہ بالکل احمقانہ بات ہے کہ تم سپر سونک جہاز میں جا سکتے ہو اور تم کہہ رہے ہو میں اونٹ پہ بیٹھ کے جاؤں گا, یہ کیا بات ہے؟ ہاں کچھ ایسے بیوقوف ٹائپ کے جو لوگ ہوں گے ان کو چھوڑ دیا جائے گا, یعنی کہ نیشنل جغرافک میں اسٹیو کو چھوڑ دیا جائے گا یا کسی کو چھوڑ دیا جائے گا جن کو تماشے کے طور پہ دکھایا جائے گا, دیکھو یہ بھی بے وقوف ہیں جو یہاں سے جو ہے پیدل بھاگتا ہوا پہنچ گیا انڈیا, اور یہ جو ہے لڑکنی بابا ہے لڑک لڑک کے پہنچتے ہیں یہ وہ, یہ ان کے یہ ایسے ہی اس کے طور پہ جو چڑیا گھر کے طور پہ یا زو کے طور پہ. لیکن ماس پلین کے اوپر اونٹ جو ہے وہ کیپٹلسٹ فارم آف پروڈکشن کی راہ میں رکاوٹ ہے. لوگوں نے اگر اونٹ کے اوپر سفر کیا تو پھر یہ تھریٹ ہے, کیونکہ اونٹ بچے پہ بچے دے سکتا ہے تو پھر کیا ہوگا, یہ ساری گاڑیاں کون خریدے گا اور پیٹرول کیسے بکے گا اور پھر چیزیں کیسے مہنگی ہوں گی وغیرہ, آفس دیر سے پہنچیں گے لوگ, پھر اونٹ کو کھڑا کیسے کریں گے, اونٹ کی جگہ کہاں ہوگی, یہ وہ, یہ چھوٹے اونٹ کے بچوں پہ بچوں کو بھیج دیا جائے گا تو اونٹ کو مینٹین کیسے کریں گے, اور اونٹ پھر شادی کر لے گا پھر اونٹ آ جائے گا پھر اونٹ آ جائیں گے پھر اونٹ آ جائیں گے, تو اس کے نتیجے میں پھر ٹوئٹا کرولا کا کیا ہوگا. تو پہلی بات تو یہ کہ آپ کہیں گے دیکھو بھائی یہ ہو ہی نہیں سکتا, امپریکٹیکل ہے, یہ ریشنل نہیں ہے اونٹ پہ سفر کرنا, ریشنل یہی ہے گاڑی کے اوپر سفر کرنا, سمجھا. تو تین تینوں کے اندر ڈسکرسو ریپیٹیشن ہے, ڈسکرسو پریکٹس بھی ریپیٹیٹو ہوتی ہے, نوولٹی کے نام پہ جو چیز تم پیش کرو بھی ریپیٹیٹو ہے, اور جسے تم نہیں مان رہے اس کیپٹلسٹ اسٹرکچر وہ بھی امپوز کرتا ہے, اور اس میں جس چیز کو نوولٹی کے نام پہ پیش کرتا ہے وہ ٹول ہوتا ہے آپ کو کنزمپشن سرکٹ کے اندر ری انٹیگریٹ کرنے کا. اگر تم اپنی ایک لند پرانی جو تم وہ ہے پھٹ پھٹی چلائے جا رہے ہو چلائے جا رہے ہو چلائے جا رہے ہو تو تم ری انٹیگریٹ نہیں ہو رہے, تو تم کنزمپشن سرکل میں آ نہیں رہے ہو. سرکٹ آف کنزمپشن کے اندر تم جب آؤ گے, جب تم جب دیں گے بڑے بڑے لوگوں کی اتنی بڑی بڑی گاڑیاں ہوتی ہیں اور وہ ہر سال گاڑی کا نیا ماڈل چینج کرتے ہیں, اور جب مجھے پوچھتے ہیں میں کہہ رہا بابا میں نے کہا یار کیوں کرتے ہو تم یہ, تو کہہ رہا بابا اس میں خرچ کیا ہے, پرابلم کیا ہے آپ کو, پرابلم نہیں میں کہہ رہا ہوں ضرورت کیا تھی تمہیں یہ کرنے کی, ہمارا دل نہیں ہے کیا, ہاں یہ بھی, اور یہ کہ حضرت احمد بن حنبل کو کہتے ہیں کہ وہ 200 درہم کا وہ پہنتے تھے, 200 درہم کا کرتا پہنتے تھے, ہاں تمہارے پاس ہے, ہاں تمہارے پاس ہاں ہاں, لیکن میں یہ بتا یہ رہا ہوں کہ اگر فرض کیا کہ چاہ بھی رہا اور دل بھی ہے تو یہ پسندیدہ ہے یا نہیں ہے, اور اگر سب لوگ جا جا کے نئی گاڑیاں خریدیں گے تو اس سے ہوگا کیا, جب ایک گاڑی بنتی ہے نا 800 cc کی تو 1,00,000 ملی لیٹر میٹھا پانی ہمیشہ کے لیے لیڈ کنٹیمنیٹڈ ہوتا ہے, اتنا لیڈ کنٹیمنیٹڈ ہوتا ہے کہ 3 bids یعنی کہ زمین کی 3 تہوں سے گزرنے کے بعد بھی وہ لیڈ جو ہے اس میں سے نہیں نکلتا میٹھا پانی. تمہارے خیال میں ایسی گاڑی بن جاتی ہے کیا, آم ہے اگ گیا جا کے آم توڑ لیا, اے کچا ٹوٹ گیا چلو آٹے میں دبا دیں گے, یہ تو گاڑی تم نے خرید لی, ایسا تھوڑی ہوتا ہے بھائی گاڑی. اور تیسری دنیا کے ممالک کے لوگ جب گاڑیاں خریدتے ہیں تو اس کے نتیجے میں اپنے را مٹیریل کی کاسٹ پہ خریدتے ہیں نا وہ, تو اس کے نتیجے میں ان کے جو لوگوں کو ان کو را مٹیریل ملنا کم ہو جاتا ہے, ایسی تھوڑی آٹے کی قیمت بڑھ رہی, سب آٹا تو تم باہر بھیج دیتے ہو فورن ایکسچینج کے چکر میں, تو آپ کے لوگوں کو روٹی کہاں سے ملے گی بھائی, روٹی نہیں ملتی لوگوں کو, روٹی اس لیے نہیں ملتی کہ آپ گاڑیاں خریدتے ہو نا بھائی اتنی مہنگی مہنگی.
سر آپ یہ کہہ رہے تھے ریپیٹ کیجیے گا, لیڈ کو ختم کریں گے کتنے اس پر, جو بھی کہہ رہے تھے 800 cc کی سی گاڑی,
1,00,000 ملی لیٹر
پانی کنزیوم ہو چکا ہوتا ہے,
کنزیوم ہوتا ہے اس کی پروڈکشن کے اندر, ایزیلی ایکسیسیبل ہے جا کے تم دیکھ سکتے ہو, جو ایک ٹائر بنتا ہے, اب فرض یہ ہے ٹائر پہ ٹائر بنے جا رہے ہیں ٹائر بنانے والی فیکٹری, تو ٹائر جا کہاں رہے ہیں بھائی, مطلب یہ جو اتنے سارے ٹائر بن رہے ہیں وہ کہاں جا رہے ہیں, جو تم لانگ ڈرائیو پہ جا رہے ہو ادھر جا رہے ہو جا رہے ہو وہ ٹائر گھس جاتے ہیں, ٹائر کہاں جاتے ہیں, اس سے سمپل لا ہے نا, یہ تو لاگائزر نے بتا دیا تھا, لا آف کنزرویشن آف میٹر, میٹر کین نیدر بی کریٹڈ نار ڈسٹروائڈ, تو وہ کہاں جا رہا ہے, وہ تمہارے پیٹ میں جا رہا ہے بھائی, وہ वो लेड जा रहा है, वो कार्बन जा रहा है तुम्हारे अंदर, तुम्हारे वजूद के अंदर जा रहा है वो। मतलब टायर घिस गया तो तुम्हें नजर नहीं आया तुमने कितना खा गए हो अनबर्न कार्बन, फिर तुम चेड़ियां रगड़ रगड़ के मरते हो वहां जाके हॉस्पिटलों के अंदर जाके, और तुम कहते हो अल्लाह ताला ही मेरे साथ क्या कर रहा है, अल्लाह ताला कर रहा है तुम्हारे साथ, अल्लाह ताला ने कहा है तुमसे ये करो, और तुम इस तूफान बदतमीजी में मजहबी होने के बावजूद तुमसे कोई आदमी कह रहा भाई ये तुम क्यों कर रहे हो, तो कह रहा है इसमें हर्च क्या, इसका मतलब तुम्हें कुछ पता ही नहीं है कैसे हो रहा है सब कुछ। तो इशू ये है भाई कि कंजम्पशन जो है उसकी जो ग्रोथ है उसके बारे में रेडिकल क्यों नहीं होते लोग। दुनिया में बहुत सारे लोग हैं ना जो पूरी दुनिया में लोग काम कर रहे हैं, वो भी समझदार हैं, वो भी पढ़े लिखे हैं, वो भी वेस्टर्नर हैं, उनकी बात क्यों नहीं सुनते हैं, उनकी क्यों नहीं चीजें पढ़ते, उनकी भी पढ़ लो भाई चीज, सबकी पढ़ लो तो तुम उनकी भी विचारों की पढ़ लो, वो भी अपनी जिंदगी लगा रहे हैं, वो भी एकेडेमिक्स के लोग हैं, वो भी पढ़े लिखे लोग हैं, वो भी क्रिटिकल है, तुम्हें वो क्रिटिसिज्म क्यों नजर आते हैं जो तुम्हें इस अय्याशी से रोकते हैं, अय्याशी की जस्टिफिकेशन देते हैं, वो क्रिटिसिज्म क्यों नहीं पढ़ते जो इस अय्याशी से तुम्हें रोक रहे होते हैं। इसका मतलब है कि तुम डिटर्मिनिज्म है एक जबरदस्त किस्म का, उन बिचारों की आवाज तुम तक पहुंचती नहीं है, ना तुम्हें होजे मारिया सबर्ड का तुम्हें नाम पता है चलता है, ना गेस्टापो स्टेवा का नाम पता चलता है, ना वुल्फगैंग साक्स का तुम्हें नाम पता चलता है, ना कॉमन सोरोफ का तुम्हें नाम पता है, क्यों नहीं पता चलता। तो 20-20, 25-25, 30-30 साल से बेचारे पूरी दुनिया में धक्के खाते फिर रहे हैं, जीन्स पहने हुए, फटी हुई शर्ट पहने हुए, उनको लोग जलील कर रहे हैं, उनको लोग जॉब से निकाल रहे हैं, वो भी तो खड़े हुए वहां पे, वो भी तो बैठे हुए भाई, वो भी तो पढ़े लिखे लोग हैं, वो भी तो यूनिवर्सिटीज में पढ़ाते हैं, तुम्हें ये लोग क्यों नहीं नजर आते। तो मैं MIT के वो लोग क्यों नजर आते हैं जो के कहते हैं कि भाई ये नेचुरल है, वो क्यों नहीं नजर आते जो कहते हैं हिस्टोरिकल है, वो भी तो कह रहे हैं। ये तुम्हारा किस किस्म का रेडिकल माइंड है जो वन लॉप साइडेड है, वन साइडेड है। और अगर कोई आदमी तुम्हें बताए तुम कहो यहूदियों का एजेंट है, हमें पत्थरों के जमाने में रखना चाहता है, अरे भाई तुम खुद ही जा रहे हो ना पत्थरों के जमाने में, खुद ही ये खुद ही ले जाएगा, दिस रोड इज गोइंग टू हेल, सीधी जा रही है,
सर भी नहीं मिलेंगे सर रहने के लिए जिस तरीके से कंजम्पशन हो रही है।
तो बताने का मतलब ये कि जो यूथ के लोग हैं उनको इन चीजों के ऊपर भी क्रिटिकली देखने की जरूरत है। हम ये नहीं कह रहे हैं कि आप इसको एक्सेप्ट करें, अगर एक क्रिटिकल माइंड है तो वो लॉप साइडेड तो नहीं होना चाहिए ना। अपने लोगों के बारे में तो मजाक उड़ा रहे हो, अपने उलमा को तौहीन कर रहे हो, जलील कर रहे हो, और उनके उलमा के ऊपर आपने तुम्हारे उलमा पे बाहर के आदमी ने जो क्रिटिसिज्म किया वो तुम्हें नजर आ गया, उस आलिम के ऊपर उसी माशरे के दूसरे आलिम ने क्या क्रिटिसिज्म किया ये तुम्हें क्यों नहीं नजर आया भाई। तुम्हारे आलिम के ऊपर एक बाहर के बर्नर्ड लुईस ने कोई क्रिटिसिज्म कर दिया, ठीक है भाई बर्नर्ड लुईस के क्रिटिसिज्म को हम कबूल करते हैं उसने कर दिया, लेकिन बर्नर्ड लुईस जिस लाइफ फॉर्म को अप्रूव कर रहा है या कैरी ऑन कर रहा है उसके ऊपर उसी ट्रेडिशन का जो दूसरा आदमी उसने जो क्रिटिसिज्म किया वो तुमने क्यों नहीं पढ़ा, वो तुम्हारे लिए रेलिवेंट नहीं है। क्यों भाई रेलिवेंट नहीं है, इसका मतलब है तुम बिल्कुल एक पपेट हो, इंजीनियर्ड हो, तुम्हारा माइंड जो ओपन नहीं है, और तुम कहते हो मैं ओपननेस और ये मुल्लाओं ने हमें ओपन नहीं होने दिया और हमारे ट्रेडिशन ने ओपन नहीं होने दिया और हमारे माँ बाप ने हम पे जुल्म किया और हमारे माँ बाप ने हमें बांध के रखा हुआ है वगैरह। अरे भाई माँ बाप अगर कोलैप्स किए इस मुल्क के अंदर लोग एक दूसरे को कुत्तों की तरह काटेंगे और भंबोड़ेंगे, ये सिर्फ माँ बाप फैमिली है जिससे तुम बचे हुए हो, ये स्टेट आपको आके बचाएगी, ये स्टेट की कैपेसिटी है इस स्टेट एक दूसरे के जुल्म से जो अभी हम बचे हुए हैं बिकॉज ऑफ आर फैमिली और ट्रेडिशन। हमारे माँ बाप हमें बदमाशी करने से रोक रहे होते हैं, बाप का डर होता है बहुत सारी चीज़ों में औलाद को कि बाप मारेगा पकड़ के, अगर किसी को पता चल गया ना, बाप को पता चल गया मेरे बेटे ने ये किया वो मारेगा सबके सामने। अब आप देख लें शहरों के अंदर फैमिली स्ट्रक्चर वीक हुआ है इसीलिए ब्रूटलाइजेशन बढ़ी है, जिन इलाकों में फैमिली स्ट्रक्चर स्ट्रांग है बाप को पता चल जाता है पकड़ लेता है आगे बाप बच्चों को। तो अगर आपने बाप की अथॉरिटी को गिरा दिया ट्रेडिशनल क्रिटिसिज्म कर करके, तो ठीक है वेस्ट के अंदर बाप की अथॉरिटी को उन्होंने गिरा दिया, लेकिन स्टेट बहुत ताकतवर हो गया था ना भाई, स्टेट ने रिप्लेस कर दिया, स्टेट ने कहा चलो ठीक है बाप को छोड़ दो लेकिन हम बैठे हुए किसी माई के जितलाल में जरूरत नहीं है कुछ करें, उसको گردن سے پکڑ لیں گے. لیکن آپ کے پاس تو اسٹیٹ نہیں ہے نا اتنا طاقتور, تو تم ماں باپ کو بھی گرا دینا چاہتے ہو. مولوی کو گرا دیا آپ نے 10 سال کے اندر, اس کی اتھارٹی آپ نے کولیپس کر دیا, اب اس کی کوئی نہیں سنتا. وہ بیچارہ جو بھی کہتا رہتا ہے لوگ اس کا مذاق اڑاتے ہیں, لوگوں نے اس کو تماشا بنا دیا, لوگ اس سے کہتے ہیں بائک کا ایک چکر لگا کے دکھاؤ عورتوں کے سامنے, وہ اسٹارٹ اور کک نہیں مار رہا, اس سے گاڑی اسٹارٹ نہیں ہو رہی, ہنس رہے ہیں, ٹوپی پہنا ہوا ہے, داڑھی ہے اور ککیں مار رہا ہے اور کہہ رہا ہے کہ شلوار ذرا اونچی کر لیں, تھوڑی سی اور اونچی کر لیں, آپ تو ٹخنوں سے اونچی کرتے ہیں, ہنس رہا ہے, ٹھٹے مار رہا ہے اور بائک چلا رہا ہے. تو ایسے آدمی کو سنے گا؟ اپنا تماشا لگا دیا اس نے, اور پھر کوئی آدمی اس پہ کرٹیسزم کر رہا ہے تو اس کے 19 ملا جو ہے اس کا فتوا دے رہے ہیں, جسٹیفائی کر رہے ہیں, اس کا مطلب اس کی اتھارٹی کو تو آپ نے بری طرح ڈیمیج کر دیا. باپ رہ گئے لے دیں گے, تو باپ کو فیمنسٹ وغیرہ بتا رہے ہیں کہ یہ باپ جو ہے پیٹری آرکی ہے, عورتوں پہ ظلم کرتا ہے, باپ پہ ظلم کرتا ہے, اس کی لینگویج یہ ہے, اس کی لینگویج وہ ہے, اور ہم لوگ آج کی یوتھ ہیں, ہم یہ برداشت نہیں کریں گے, یہ وہ. تو یہ ریڈیکلائزیشن ہے, جو تمہارا پاور بیس ہے وہ تو کولیپس کر رہی ہے, لیکن جہاں پہ تم ویک ہو, جہاں پر ویسٹ ویک ہے, وہاں اس کے کرٹیسزم تمہارے کانوں میں کیوں نہیں پڑ رہے بھائی؟ ان کو بھی دیکھنا چاہیے آپ کو. میں یہ تو نہیں کہہ رہا کیا یہ ماں باپ زیادتی نہیں کرتے یا علماء سے غلطی نہیں ہوتی, سب غلط ہوتا ہے, سب غلط کرتے رہتے,
سب تو غلط. مطلب جس طرح سے مطلب جس طریقے سے ہوتے جا رہے ہیں, بچے کرٹیسائز کرتے ہیں, بچوں کو تو خود علم نہیں ہے, انہوں نے تو کبھی ان سب کی کرٹیسزم پڑھی نہیں ہے, وہ تو بس یہ سمجھ رہے ہیں, اور ان کو تو خیر نہ تو انلائٹنمنٹ کا پتا ہے, نہ ماڈرنائزیشن کا پتا ہے, پوسٹ ماڈرنائزیشن تو بات کی بات ہے. وہ ماں باپ کے مختلف بہیویئر پہ کرٹیسائز کر رہا ہوں, اور جب میں نے سمجھا رہا ہوں پڑھانے سے لے کر ہر جگہ پر, تو ان کا یہ خیال ہوتا ہے کہ ہم نے جو کہ ماسٹر کر لیا ہے, آپ نے ماسٹر لے کے ہم طرف لے کے, وہ میری بات نہیں مانتا. یہ میں گھر میں سمجھاتا ہوں, یہ دیکھتا ہوں, تو میں نے کہا بھائی یہ جو ماں باپ ہیں تمہارے لیے ایک چھتنار کا درخت ہے, تو پتہ نہیں ہے, اور جب تم بکھرو گے نا تو پھر تمہیں یاد آئے گا.
نہیں تو ایشو یہ ہے, تو ایشو یہ ہے کہ یہ ریڈیکلائزیشن جو ہے وہ ٹریڈیشن کی طرف کرٹیکل ہے, ریلیجن کی طرف کرٹیکل ہے, تو بھائی ویسٹ کی طرف بھی کرٹیکل ہو جاؤ نا. میں یہ نہیں کہہ رہا کرٹیکل نہیں ہو, ہو جاؤ, سب کی طرف ہو نا کرٹیکل. اس کی وجہ یہ ہے بھائی کہ آپ ایک سلیکٹو پیکج ہے جو پک اینڈ چوز اور بٹس اینڈ پیسز کے اندر ریڈیکلائزیشن کو انکلکیٹ کر رہا ہے. یہ جو عرب اسپرنگ ہے پوری عرب ورلڈ کے اندر جو آئی ہے, کیسے آئی ہے؟ یہ سوشل سائنٹیفک گروتھ کی وجہ سے آئی ہے. یہ سارے جو ڈکٹیٹر تھے عیاش تھے, اور انہوں نے اپنی پوری یوتھ کو باہر بھیجا پڑھنے کے لیے, یہی کیا نا بھائی, لاکھوں کی تعداد میں انہوں نے باہر بھیجا, اور باہر سے وہ پڑھ کر آ گئے, اور کوئی کرٹیسزم نہیں تھا ان کو, کوئی فاؤنڈیشن ہی نہیں ہے یعنی کہ اس کو بالکل پیپل وداؤٹ ہسٹری, ان کی جڑیں بالکل کاٹ کے وہ سمجھ رہے تھے عیاش کہ ان کو ہم جب انگریزی باہر بھیجیں گے. یہ سارے جو موومنٹ کے اندر آگے آگے ہیں نا, یہ سب گورنمنٹ کے پیسوں کے اوپر, اپنی گورنمنٹ کے پیسوں کے اوپر اسکالرشپ پہ گئے ہوئے لوگ ہیں. ایک ایک اسٹوڈنٹ نے مجھے پوری ایک لسٹ بتائی کہ بھائی یہ آدمی ہے, یہ آدمی ہے, یہ آدمی ہے, یہ آدمی ہے, فلاں تاریخ کو فلاں اس میں اس نے گورنمنٹ اسکالرشپ پہ امریکہ گیا, فلاں اس پہ گیا, فلاں اس پہ گیا, فلاں اس پہ, پوری لسٹ موجود ہے, سب باہر کے پڑے ہوئے, اور انہی ڈکٹیٹرس کے جن کے خلاف آ کے لڑے انہی کی اسکالرشپ پہ گئے ہوئے لوگ. تو آپ کیا سمجھتے ہیں کہ نالج جو ہوتی ہے ویلیو نیوٹرل ہوتی ہے کیا؟ آپ پڑھ کے آ جاؤ گے اور آپ تالیاں پیٹتے رہو گے؟ نہیں. تو انہوں نے اس کے بارے میں کریٹیکل ہو گئے, تو اور چیزوں کے بارے میں کیوں کریٹیکل نہیں ہوئے ویسٹ کے اندر رہ کے؟ تو دیکھا نا اس معاشرے کو قریب سے, ڈیموکریسی کے بارے میں کیوں کریٹیکل نہیں ہوئے بھائی, انسٹیٹیوشنز کے بارے میں کیوں نہیں کریٹیکل ہوئے, پاسبلٹی آف ووٹ کے بارے میں کیوں نہیں کریٹیکل ہوئے, انہی چیزوں کے بارے میں کریٹیکل ہو گئے. سارے ریڈیکلائزیشن ایک ہی ون سائڈڈ ہو گیا. یہ کیسے ہو سکتا ہے بھائی؟ کس طرح کا دماغ ہے یہ؟ کس طرح کا دماغ ہے کہ انہی کے آدمی سے تم پیسے پہ, اسی کے پیسوں پہ, اسی ڈکٹیٹر کے پیسوں پہ, اسکالرشپ پہ اس نے تمہیں بھیج دیا, وہاں آ کے تم پڑھ کے آ گئے, انلائٹنڈ ہو گئے, اور واپس آ کے اسی کو گالیاں بک رہے ہو اور کہہ رہے ہو ہمیں جمہوریت نہیں ملی, اب ہمیں جمہوریت دو اور ورنہ پھر اقتدار چھوڑو اور ہم اقتدار کے علاوہ کسی پہ نہیں کریں گے اور یہ وہ. اور تو دوسری کریٹکس کیوں نہیں نظر آئیں؟ یہ کون سی اویئرنیس ہے تمہاری؟
بلکہ وہ جو سٹرکچر تھا ان کا, وہ سٹرکچر پھر بھی سوسائٹی کو انہوں نے باندھے رکھا ہے. اب جو ڈس انٹیگریشن آئے گی سوسائٹی میں وہاں پر, تو اس سے
نہیں. تو یہ تمہارا ٹریڈیشن تھا کہ شیعہ سنی ایک دوسرے کو قتل کریں, روڈوں کے اوپر لٹا لٹا کے گلوں کے اوپر چھریاں پھیریں, یہ ٹریڈیشن تھا کیا ادھر یا ایجپٹ کا یا سیریا کا یا یہ ایجپٹ یا لیبیا؟ یہ کب کیا بھائی؟ یہ کوئی ہواؤں خلاؤں کے اندر ہو رہا ہے ایسی؟ تو پہلی بات تو یہ کہ ہم جو جس چیز کو دیکھ رہے ہیں وہ ریڈیکل کنفارمزم, اس کا جو اوور آل وکٹم ہے وہ تو ایسے ایک ایسا جوان آدمی ہے. دیکھیں میں آپ کو بتاؤں, جوان آدمی کے اسٹیکس ہوتے ہیں سسٹم کے اندر کم, اور وہ سسٹم کو نقصان پہنچا سکتا ہے زبردست قسم کا. کیوں؟ کیونکہ اس کی ایج ہوتی ہے کم اور ڈپینڈنسی اس کی ہوتی نہیں ہے سسٹم کے اوپر, صحیح ہے؟ تو ظاہر ہے کہ وہ ایک بہت ہی پاورفل گروپ ہوتا ہے انسانوں کا, اور ریلیٹیولی جب انسان جوان ہوتا ہے تو وہ آنیسٹ اور نیک بھی زیادہ ہوتا ہے, اس کے اندر نیکی کرنے کی صلاحیت بھی زیادہ ہوتی ہے, قربانی دینے کی صلاحیت بھی زیادہ ہوتی ہے, محبت کرنے کی صلاحیت زیادہ ہوتی ہے, جذباتی طور پر وہ طاقتور بھی ہوتا ہے, اور جذبات اس سے بہت کچھ اچھا بھی کروا سکتے ہیں. اس کو کیٹر کرنے کا جو اس وقت سب سے زیادہ افیکٹو طریقہ ہے وہ یہ سو کالڈ ریڈیکلزم ہے, کنفارمسٹ ریڈیکلزم. تو ہم اس لیے اس کو دیکھ رہے ہیں. ٹھیک ہے, ابھی ہم اس کو یہیں پہ روک دیتے ہیں. ہاں, کوشچن کرنا ہے. دیکھو, ہاں ٹھیک ہے, پلیجرائز جو کر لیتے ہیں وہ یہ کہہ رہے ہیں کہ اگر آپ دیکھیں پلیجرزم جو ہے وہ بنیادی طور پر ریپیٹیشن کو روکنے کی بات نہیں ہے, اس کا تعلق پراپرٹی سے ہے. تمہارا جسم تمہاری پراپرٹی ہے, تمہارا خیال تمہاری پراپرٹی ہے, تو تمہاری پراپرٹی میں کیوں استعمال کروں؟ اگر میں تمہاری پراپرٹی استعمال کروں گا تو مجھے تمہیں پے کرنا پڑے گا. تو جو پلیجرائزیشن کا ایشو ہے وہ یہ ہے کہ آپ اپنی پراپرٹی کسی دوسرے کو استعمال نہیں کرنے دیں گے. اچھا, مسلمانوں کی جو تاریخ ہے اس کے اندر اگر آپ دیکھیں تو ایک آدمی کا ٹیکس دوسرا آدمی استعمال کر لیتا ہے. خالد بھائی, عام ہے نا, یہ اسٹیبلش ہے, ٹیکس استعمال کر رہے. اگر وہ اس کا ٹیکس استعمال کر رہا ہے, اس کا مطلب کیا ہے؟ میں متفق ہوں اس آدمی کی اس بات سے. اس سے اس آدمی کی وقت بڑھتی ہے, کم نہیں ہوتی ٹریڈیشن کے اندر, کہ دیکھو اس آدمی کو, اس آدمی نے بھی کوٹ کیا, اس نے بھی کوٹ کیا, اس نے بھی کوٹ کیا, اس نے بھی کوٹ کیا. اچھا, اس نے کوٹ نہیں کیا, اس نے استعمال کر لیا, اس کا مطلب ہے یہ بھی متفق ہے اس سے. تو جو ٹریڈیشنل سوسائٹیز ہوتی ہیں اس میں خیال کا اختیار کر لینا, خیال کو شیئر کر لینا خیر کو شیئر کرنے کے مترادف ہوتا ہے, اور اس خیال کو بیان کرنے کا مقصد خیر کا پھیلاؤ کے علاوہ کچھ اور نہیں ہوتا. پیسے کمانے کے لیے کتاب نہیں لکھتے وہ.
یہ تو آئی پی آر لکھے اس لیے جا رہا ہے کہ مطلب انٹلیکچوئل پراپرٹی رائٹس, خیال کو بھی انہوں نے کمرشلائز اور کیپٹلائز.
اگر سوال کریں اس کا ڈیریشن ٹوٹ جاتی ہے, آپ صرف سوال کریں تبصرے نہ کریں.
تو ایشو یہ ہے کہ اگر کوئی آدمی یہ کلیم کر دے کہ بھائی یہ میرا خیال اس آدمی نے ریپیٹ کیا, تو اس کا مطلب ہے میں نے بغیر تمہاری اجازت کے, بغیر تمہیں پیسے دیے, اس سے خود پیسے کما لیے. اسلامک ٹریڈیشن کے اندر ایسا نہیں ہوتا تھا. اس کی وجہ کیا ہوتی تھی کہ علم کا تعلق کموڈیٹی سے نہیں ہوتا تھا. بہت سارے بڑے لوگ غریب ہی رہتے تھے. آج جو ہے ایک 16-18 سال کی لڑکی کوئی خطو گیری کا خیال لکھتی ہے اور وہ چھپ جاتا ہے تو وہ کروڑ پتی ہو جاتی ہے. ایسے کروڑوں کما لیتی ہے. تو کیسے کما لیتی ہے؟ خیال کو بیچ کر. انسانوں نے خیالوں کو اس طرح نہیں بیچا. خیال کو بیچنے کا تعلق ہے پلیجرزم سے. مسئلہ یہ ہے کہ اگر فرض کیا کہ پریکٹس بھی آ سکتی ہے پراپرٹی میں, لیکن سوال یہ کہ تم نے اس پریکٹس کو رجسٹر کروا لیا ہے کہ یہ تمہاری پریکٹس ہے یا نہیں. सही है, अगर तुमने रजिस्टर करा लिया तो तुम उस प्रैक्टिस से कमा सकते हो, लेकिन अगर वो रजिस्टर्ड नहीं है तो वो तुम नहीं कमा सकते। तो ये पूरी ब्रांड फॉर्मेशन है, उसको मैं अलग से करूँगा। यानी कि तीसरी जिस चीज़ पे हम बात करेंगे इसी रेडिकल कन्फॉर्मिज़म, वो है ट्रस्ट। यानी कि ट्रस्ट, यानी कि नेक्स्ट जो हमारा डिस्कशन होगा वो हम ट्रस्ट के ऊपर करेंगे। यानी कि रिपीटेशन, दूसरा जो है वो नॉवल्टी, और तीसरा ट्रस्ट। तो मैं नेक्स्ट वो उसको हम अलग से देखेंगे, और उसमें हम फुकुयामा को देखेंगे, उसकी किताब है ट्रस्ट, उसी को बुनियाद बना के देखेंगे। तो जो रेडिकल कन्फॉर्मिस्ट होते हैं उनका एक मसला ये भी होता है कि मैं बेवकूफ़ नहीं बनूंगा क्योंकि लोग मेरे पर ट्रस्ट करते हैं। तो ये कैसे पता चलेगा कि तुम पे जो ट्रस्ट किया जा रहा है सही ट्रस्ट किया जा रहा है या गलत ट्रस्ट किया जा रहा है? तो ट्रस्ट को जांचने का पैमाना क्या है, यानी कि ट्रस्ट वर्दी कौन होता है, कौन होता है ट्रस्ट वर्दी? तो ये प्लेजराइजेशन का जो इशू है वो बुनियादी तौर पर फंडामेंटली वो हमारे खालिद भाई जब भी कोई चीज़ लिखते हैं तो कहते हैं भाई ये जो है ना ये हमने लिख दिया, जो भाई इसको इस्तेमाल करना चाहे इस्तेमाल कर ले, जहाँ लिखना चाहे लिख ले, अपने नाम से लिखना चाहते हैं अपने अब्बा के नाम से लिखना चाहता है, अपनी फुप्पी के नाम से लिखना है, लिख, हमें से कोई सरोकार नहीं। तो अगर फर्ज गया कि हमारा खालिद भाई का इंटरेस्ट ये हो कि भाई इस ये मैंने इसलिए लिखा है कि मुझे पैसे मिले और कल को इसकी रॉयल्टी से मेरे बीवी बच्चों का घर खर्च चले, और कल को मैं मर गया तो मेरे बच्चों का क्या होगा, तो ये रॉयल्टी मिलती रहे मेरे बीवी बच्चों को, तो मैंने लिखा है मेरी मेहनत है उससे उम्मत फ़ायदा भी उठा ले और मेरे बीवी बच्चों को कुछ मिलता भी रहे, हैं तो इसमें कोई हर्ष तो नहीं है। लेकिन अगर इस तरह इन्होंने किया तो उसको उसकी ख्याल को कमोडिफाई हो जाएगा ना, फिर वो ख्याल कमोडिफाई हो जाएगा, ये जो आदमी उसको ख्याल को ख़रीद नहीं सकेगा वो महरूम रह जाएगा ना उस ख्याल से, उसके इत्तेफाक होने का ताल्लुक उसकी जेब से हो जाएगा। अगर उसकी जेब से हो जाएगा तो फिर उस इत्तेफाक को ख़रीदने यानी कि उसको उसकी उसकी कॉस्ट जो बेयर कर सकेगा वही उस ख्याल को पड़ेगा, उसके इत्तेफाक इररेलेवेंट हो जाएगा। तो जो ट्रेडिशन के अंदर ख्याल होता था उसका ताल्लुक इत्तेफाक से होता था ना कि उसकी ख़रीद व फरोख्त से, समझे भाई? ख्याल का ताल्लुक इत्तेफाक से होता था ना कि उसके कमोडिटी से। यानी कि अगर मेरी कोई चीज़ बहुत सारे लोग पढ़ रहे हैं, इससे ये थोड़ी इम्प्लाई होता है कि वो मेरे ख्याल से मुत्तफिक है, ये तो कोई ज़रूरी नहीं है। ख्याल से मुत्तफिक ना होने की वजह से भी बहुत सारे लोग ख़रीद सकते हैं कोई चीज़ को, है सैटेनिक वर्सेस जो लोग ख़रीद रहे थे वो इसलिए थोड़ी पढ़ रहे थे कि वो उससे मुत्तफिक है, उससे अदम मुताबिकत रखने के बावजूद भी उसको ख़रीद रहे थे। तो मार्केट में ना इत्तेफाक इररेलेवेंट होता है, आप खुशी में कर रहे हो दुख में खरीद रहे हो, इम्पॉर्टेंट बात यह है कि आप खरीद रहे हो, है ना। जैसे आपको याद होगा जब वर्ल्ड कप का मैच शुरू हुआ ना, तो उसमें कोक ने हर मुल्क के अंदर अलग ऐड करवाया, तो हमारे एक स्टूडेंट ने हर मुल्क के अंदर कौन कौन सा ऐड चल रहा है ये इसकी पे एक प्रेजेंटेशन दी। इंडिया में कोक का अलग ऐड था, पेप्सी का अलग ऐड था, इंडिया के जितने भी एड्स थे उसके अंदर इंडिया जब भी जीत रहा था, यानी कि दिखा रहे हैं कि इंडियन देख रहे हैं मैच, तो उसके अंदर जिनकी पिटाई लग रही होती थी वो पाकिस्तानी होते थे, और पाकिस्तानी अजीब मनहूस शक्लें उनकी बनी हुई और डरावने नज़र आ रहे हैं, इस तरह का उसका वर्जन होता था, और पाकिस्तानी गुस्सा कर रहे हैं एक दूसरे पर चीख रहे हैं और पेप्सी पी के इंडियंस देख रहे हैं, और फिर इंडिया आखिर में जीत गया, ये ऐड बना लिए पाकिस्तानियों ने, जो ऐड बना उसे इंडियंस की वैसी मनहूस शक्लें हुई हुई थी और इंडियन जीत रहे थे, लेकिन जो कॉमन थी वो ये थी कि इंडिया भी जीत रहा है और पाकिस्तान भी जीत रहा है और दोनों बोलते भी रहे क्योंकि अभी मैच शुरू नहीं हुआ। उसके बाद फिर क्या हुआ, पाकिस्तान मैच हार गया। अब आप किस तरह पेप्सी पिलाएं? तो फिर उन्होंने एक दूसरा ऐड बनाया, दूसरा ऐड बनाया ये कि वाला जो पाकिस्तान जीत रहा है ये वो फला आगे से हट जा पीछे से हट जा हमें ये वो, ये ख़त्म हो गया, अब एक मेलो डाउन का एड जिसमें एक बच्चा जो है उसने गुस्से में बॉल फेंक दी और वो दुख में जा रहा है ये वो फला, तो उसने जब बॉल फेंकी तो जो बुड्ढा था दुकान वाला उसने यूं करके बॉल कैच की, तो फिर जो सारे दुखी लोग थे पाकिस्तानी वो सब जो है उसने बुड्ढे ने बॉल कराई तो बच्चे ने पकड़ी, तो फिर उसमें बैकग्राउंड में गाना आया है जुनू है एतवार पता नहीं इस तरह का, और फिर सब दुख में बोतल पीने लगे और उसमें एक उम्मीद भी आ गई। अच्छा ठीक है ये हो गया, उसके बाद में इंडिया भी हार गया तो वो इंडिया के अंदर भी वही इश्तिहार लेकिन इंडियन वर्जन में, यानी कि तुम दोनों हार गए लेकिन हारने से पहले भी तुम बोतल में पी जाते और हारने के बाद भी तुम बोतल में पीते हो, तो असल में जीत तो पेप्सी की हो रही है ना भाई, असल में तो जीत पेप्सी की हो रही है। और ये कौन कर रहा है ये सब, ये वो सब नॉवल्टी के खूगर होते हैं जो अपने आप को सो कॉल्ड आर्टिस्ट समझते हैं, आर्टिस्ट ने बनाया ना ये पेप्सी वाला, यानी कि बिजनेसमैन थोड़ी इतना चालाक और होता है शाते, यानी कि हो सकता है बिजनेसमैन खुद ही कहे कि यार लानत है यार मैच हार गया आज तो कुछ नहीं पीऊँगा ना मैं कुछ खाऊँगा, तो आर्टिस्ट होता है जो उनको ये बेवकूफ बना के कहता है कि दुख में भी पेप्सी पी जा सकती है। हाँ मुगल जी अच्छा ठीक है जी, तो ये हमने आज जो किया है वो ये किया, और नेक्स्ट क्लास में हम देखेंगे इंशाल्लाह ट्रस्ट, और ये बताएंगे कि इन दोनों चीज़ों को लिंक मिसिंग लिंक क्या है, इन दोनों का मिसिंग लिंक क्या है, और ये जो हम पूरा डिस्कोर्स कर रहे हैं वो क्या कर रहे हैं, हम ये बताने की कोशिश कर रहे हैं कि पॉसिबिलिटी ऑफ फ्रीडम लिबरल ऑर्डर में होती है कि नहीं होती, ये असल में हमारा प्रोजेक्ट है। उसके अंदर जो पहला हमारा इशू है वो रेडिकल कन्फॉर्मिज्म है, वैसे पाकिस्तानी जो नौजवान हैं उनके दांत खट्टे हो गए होंगे, देख लिया होगा अभी उन्होंने रेडिकलाइजेशन, वो समझ रहे हैं कि इनकलाब जो आता है ये मैसेज देने से और यूट्यूब के ज़रिए इनकलाब आता है और लड़कियों के साथ मुंह के ऊपर रंगीन वो लगा के आता है, पाकिस्तान का कलर मुंह पे कर लेने से खूबसूरत लड़कियों के साथ घूम लेने से इनकलाब आता है, इनकलाब भाई खून के दरिया पार करने के बाद आता है, और जो इनकलाब लेके आते हैं ना वो हमेशा हद से गुजरे हुए लोग लाते हैं, जुल्म भी करते हैं, जुल्म करते हैं, तो हमारे पास जो इनकलाब का तस्वूर है ना उसको भी अच्छी तरह देखना पड़ेगा, हमारे यहाँ जितने लोगों ने इनकलाब के तस्वूरात पे काम किया वो सारा का सारा लेफ्टिस्ट इनकलाबी तस्वूरात हैं, जो कि बोल्शेविक्स या मेंशेविक्स या क्यूबन या अंगोला या चिली या लाउस या पानामा या कंबोडिया और वियतनाम और यू नो क्या कहते हैं या बहुत ज़्यादा कहेंगे फ्रेंच रेवोल्यूशन को अगर आप पढ़ें तो आगे रोंगटे खड़े हो जाएंगे, जो फ्रेंच रेवोल्यूशनरीज ने किया है लोगों के साथ, जिंदा लोगों को जलाते थे, जिंदा रहते थे वो और उनका गोश्त काट के दूसरे जिंदा इंसानों को खिलाते थे, इस तरह के लोग लाते हैं भाई इनकलाब, आपका ना ये ट्रेडिशन है ना आप ये कर सकते हैं ना आपको ये करना चाहिए। वो जो है खालिद भाई के एक उस्ताद थे उन्होंने एग्जाम्पल दे कि भाई ये जो पेज है ना इसको इस तरह अगर मोड़ दिया गया है तो अब इसको अगर सीधा तुम्हें करना है तो इसको यूं तुम करोगे तो ये नहीं होगा, इसको ऑपोजिट डायरेक्शन में एक्सट्रीमली मोड़ना पड़ेगा तब ये सीधा होगा एक्सट्रीमली, तो वो हमेशा हद को क्रॉस किए हुए होते हैं, और ये जो हम कहते हैं ना इनकलाब आ गया इस्लामी इनकलाब ये वो फला या हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इनकलाब बर्पा किया था, उन्होंने इस तरह का कुछ नहीं किया था भाई, इस तरह नहीं किया था, बहुत अरसे तक मार खाई थी उन्होंने, और उन्होंने मैदान में जाके मुकाबला किया था, ये किया था एकदम से शहरों के अंदर घुस गए सब लोगों को मारना शुरू कर दिया, औरतों को मारना शुरू कर दिया, पूरी एरिस्टोक्रेसी को ले आके उनके गलों पे छुरियाँ पहन दी और पूरी क्लर्जी को उठा के ख़त्म कर दिया, ये किया था, ये करते ये भाई रिलीजन्स इस तरह नहीं करते काम, तो ये इनकलाब का तस्वर है बुनियादी तौर पर, यह भी एक प्रॉब्लमेटिक इशू है कि इनकलाब का जो ढकोसला हमने بنایا ہوا, اس میں کنسیپچولائز آپ نے کیسے کیا ہوا انقلاب کو, کیا چینج کا وہی طریقہ ہوتا ہے, اور اگر چینج کے یہی طریقے ہوتے ہیں جو مارکسسٹوں نے کیے تو دنیا میں ایک جگہ بھی وہ سسٹین نہیں کر سکا, ایک جگہ بھی سسٹین نہیں کیا, سب جگہ شکست کھا گیا. تو بتانے کا مطلب یہ کہ یہ جو ہوتا ہے نا لوگوں کی انرجی کو کنزیوم کرنا, جوان لوگوں کو نئے چکروں میں روز ڈال کر اس کو بیچارے کو بھگانا دوڑانا اور پھر وہ بالکل ٹھنڈا ہو کے, یعنی کہ 10 سال بیچارہ وہ جدوجہد کر لیتا ہے اور اس کے بعد کہتا ہے کچھ نہیں ہو سکتا. تو جو کرنے کا ٹائم آتا ہے, یعنی کہ جب وہ 30 میں آ کے جب وہ کچھ کرنے کا میچور ہو جاتا ہے, دماغ اس کا ٹھیک ہو جاتا ہے, تو اس کا حوصلہ ہی ٹوٹ چکا ہوتا ہے, کرنے کی صلاحیت جب بھائی 40 سال میں تو جا کے مرد جو ہے وہ میچورڈ ہوتا ہے, ہی بیکم مین 40 سال کی عمر میں اس کا دماغ صحیح طرح کام کرنا شروع کرتا ہے, تو اس وقت وہ ٹھنڈا ہو چکا ہوتا ہے, کچھ نہیں ہوگا, کچھ نہیں ہو سکتا, کیونکہ وہ ہو سکنے کو مطلب وہ سمجھتا ہے ایک دم سے کچھ ہوگا وہ چینج ہے, جب ایک دم سے کچھ ہوتا ہے تو ایک دم سے ختم بھی ہو جاتا ہے بھائی, جو آہستہ آہستہ آتا ہے نا وہ پھر آہستہ آہستہ ہی جاتا ہے.
لیکن فرانس کا جو انقلاب ہے وہ تو سسٹین کر رہا ہے, انگلستان کا انقلاب سسٹین کر رہا ہے, امریکہ کا انقلاب سسٹین کر رہا ہے.
نہیں وہ جو انقلاب تھا یعنی کہ فرینچ ریولیوشنریز سارے قتل ہو گئے, یعنی کہ فرینچ ریولیوشنریز کو آ کے کس نے قتل کیا, فرینچ ریولیوشنریز کو آ کے نیپولین بوناپارٹ نے قتل کیا, اور نیپولین بوناپارٹ جو ہیرو بنا کہ نہیں بنا, اور نیپولین بوناپارٹ بادشاہ بنا کہ نہیں بنا, بھائی بادشاہت کے خلاف ہی تو تھا نا انقلاب, اس نے کون سی جمہوریت قائم کر دی, نیپولین بوناپارٹ نے نہ دے فرینچ کو مارا, پورے یورپ کی پٹائی کی, پورے یورپ کو مارا اس نے, پورا یورپ اس نے فتح کیا, اس کے بعد اس نے ایسٹرن یورپ پہ بھی حملہ کر دیا, اگر ایسٹرن یورپ پہ نہیں جاتا تو مطلق العنان فرینچ وہ تھا بادشاہ تھا پورے یورپ کا, اور کون تھا وہ بادشاہ تھا نا وہ, جو انقلاب لے کے آئے تھے, انہوں نے کہا پتہ نہیں کیا بکواس بازی کرتا ہے, مارو ان کو, مارا انہوں نے, سب سے پہلے کن کو قتل کیا ہے, ریولیوشنریز کو قتل کیا انہوں نے. تو پہلی بات تو یہ کہ یہ سمجھنا کہ جو انقلاب ہوتا ہے وہ اس کے نتیجے میں ایک دنیا بدل گئی اور سب لوگ ہو گئے, یہ تو اس کا مطلب ہے آپ نے یورپین ہسٹری پڑھی نہیں, جس چیز کو ہم سسٹین کہتے ہیں وہ تو بے تحاشا دولت ہے جو کہ پوری دنیا کو کالونائز کر کے لوٹ مار کے ذریعے انہوں نے جمع کر لی, اور جہاں پہ وہ جمع کر لی انہوں نے وہاں پر وہ سسٹین ہوا وہ آئیڈیلز, اور جہاں پہ وہ نہیں لوٹ مار کر سکے وہاں سے انہیں باہر جانا پڑا, بھاگنا پڑا. اور یہ جو ہم کہتے ہیں کہ وہ جو ہے انقلاب کے خیالات آ گئے اور پوری دنیا میں انقلابی خیالات پھیل گئے, یہ بالکل بکواس بات ہے. فیکس برٹانیکا تھا, فیکٹ برٹانیکا جب تک تھا کسی کی مائی کے لال میں جرت نہیں تھی کہ وہ برطانیہ کے خلاف کھڑا ہوتا, جب برطانیہ کو شکست ہو گئی امریکہ نے آزاد ہو گیا, امریکہ نے کہا بھائی فیکٹس امریکانو, اب امریکہ کیا فیکٹس برٹانیکا کے بعد فیکٹس امریکانو, امریکہ نے کہا چلو بھائی لوٹو لپیٹو اپنی سارے آزاد کرو ساری کالونیز کو, ایسی تیسی تمہاری آزاد کر دیا, تو سسٹین کہاں کر سکتے تھے, وہ امپیریلزم کو سسٹین کر ہی نہیں سکتے تھے بھائی, آپ نے کون سی توپ چلا دی, وہ سسٹین نہیں کر سکتے تھے, انہوں نے خود ہی کہہ دیا کہ 46 میں عائشہ جلال, اگر آپ جا کے پڑھیں تو عائشہ جلال کہتی ہے پنجاب یونینسٹوں کو بلا کر اس نے لارڈ ماؤنٹ بیٹن نے کہا بھائی تم لوگ کس چکر میں ہو, میں ہم جا رہے ہیں, کس چکر میں ہو, ہم جا رہے ہیں, تو وہ سب ادھر کود کے آ گئے, وہ تو تیار نہیں تھے, وہ تو کہہ رہے تھے انگریز بہادر یہاں رہے. تو بتانے کا مطلب یہ کہ یہ کہنا کہ وہ بڑا انقلاب, کون سا انقلاب ہے, انگریزوں کو مار پڑ گئی تھی, آپ کو شکر ادا کرنا چاہیے بش کے اوپر ہٹلر کے پاگل پن پہ, اور اس نے مار مار کے فرینچ کو بھی تباہ کر دیا, برطانیہ کی بھی کمر کی توڑ دی, اور پورے ایسٹرن یورپ کی کمر توڑ کے رکھ دی تھی اس نے, تو یورپ اس قابل ہی نہیں تھا کہ وہ امپیریل پاور کے طور پہ رہتا, ان کے ویک ہو جانے سے آپ نکل گئے, اور آپ اکیلے تھوڑی نکلے, 92 ریاستیں آزاد ہوئیں, 92 ریاستیں آزاد ہوئیں, ان کی ریاستوں کی آزادی کی بنیادیں مختلف ہیں, آپ کی بنیاد مختلف ہے, لیکن یہ بذات خود کہ انقلاب کیا ہوتا ہے اور اس کو کیسے کنسیپچولائز کیا جائے, یہ بھی ایک ایشو ہے, وہ بھی ہم دیکھیں گے بعد میں, لیکن ابھی ہم اس کو یہیں پہ روک لیتے ہیں. ٹھیک ہے
سر, ہاں سر, آپ نے پچھلی دفعہ بتایا تھا کہ ڈفرنس ریپیٹیشن کو ہم دو پرسن سے چیک کرتے ہیں, فار واٹ اور فار ہوم.
ہاں
سر, آپ نے جب نوولٹی بتایا کہ ریڈیکل کنفارمسٹ فار واٹ کے لیے ہوگا بیکاز اٹ از ریشنل,
میں بتا رہا ہوں کہ تیسرا جواز یہ ہوتا ہے کہ کچھ لوگ نئے پن کے چکر میں نہیں آتے. فرض کیا ایک 40 سال کا آدمی ہے, وہ ابھی ڈھکوسلے میں نہیں آئے گا کہ نیا پن, وہ میچورڈ ہو گیا نا, وہ بہت اس کو پتہ چل گیا سب ان اینڈ آؤٹ. اور ایک آدمی ہے جو کہ اس چکر میں بھی نہیں آئے گا کہ موڈرنٹی, تو اس کو یہ بتائیں گے بھائی یہ ریشنل ہے, اس کے علاوہ ہمارے پاس کوئی آپشن نہیں. ریشنل کی جسٹیفیکیشن دنیا میں وہ کنسسٹنٹلی پریکٹس ہو رہا ہے, یعنی کہ تمہیں ایک ملک سے دوسرے ملک جانے کا سب سے آسان اور ریشنل طریقہ یہ ہے کہ تم جہاز پہ بیٹھ کے چلے, اور جہاز کے لیے تمہارے پاس ایئرپورٹس ہونے چاہیے, اور تمہارے پاس ایک ماڈرن آرگنائز انفراسٹرکچر ہونا چاہیے, اور تمہارے پاس ہوائی جہاز ہونے چاہیے, تو تم جلدی سے پہنچ جاؤ گے.
لیکن یہ تو ریشن صرف اس کے لیے ہوگا جو اس کو ایکچولائز کر سکے.
نہیں نہیں, اس کی جو اسکوپ ہوگا وہ یہ ہوگا کہ ریشنل تو یہی ہے, ریسورس حاصل کرنا تمہاری ذمہ داری ہے, آپ سب ریسورس حاصل کریں, سب لوگ جا کے محنت کریں, اور یہ ریشنلی ایکوپڈ میکینزم جو ہے, اگر فرض کیا آپ کہیں نہیں بھائی میں تو جہاز پہ نہیں جاؤں گا, میں جہاز پہ نہیں جاؤں, تو کیا آپ کے پاس یہ آپشن ہے کہ آپ اپنے اونٹ پہ بیٹھ کے چلے جائیں سعودیہ؟ فرض کیا آپ چلے گئے تو آپ کو پکڑ کے بند کر دیں گے, میاں کہاں آ گئے, یہ نانی جی کا گھر سمجھا رہے کیا, جوتے مار کے وہ پکڑ کے بند کر دیں گے. تو اگر فرض کیا تم نے کوئی نان ریشنل طریقہ اختیار کیا, اور یا تو پھر تم کوئی سیلیبریٹی بن جاؤ کہ یہ ایک نکر پہن کے تم اپنا چیتا اور سروس شوز والوں کے وہ لگا لو, ان کے وہ پہن لو کپڑے, اور چیتا سروس چیتا پہن کے یہ صاحب حج پہ جائیں گے بھاگتے ہوئے, اور ان کے اس حج کے سفر کو اسپانسر کیا ہے سروس چیتا نے, اور آپ نیکر پہن کے نکل جاؤ, اور وہ اپنا جو وہ ہو احرام جو ہے تھیلی میں ڈال دو, یا وہیں پہ ڈائریکٹ پہنچا دو کہ وہیں پہ پہنچ کے میں پہنوں گا انشاءاللہ, اور یہاں سے بھاگتے ہو اور ہر جگہ پہ پہنچتے ہو, پانی پیو, پبلک گالیاں پیٹے تمہارے, اور تو یہ تماشا اگر تمہیں کرنا تھا تو پھر پہنچ جاؤ, لیکن اس میں ہو سکتا ہے تمہارا انتقالی ہو جائے اتنا بھاگنے کے چکر میں.
نہیں,
یا یہ کہ اونٹ پہ تم نے لکھ کے لگا لیا تماشا تم نے کرنا شروع کر دیا, لیکن ظاہر ہے کہ ایک بڑی سطح کے اوپر تو یہ کام نہیں ہوگا. اگر بہت بڑی سطح کے اوپر پاکستان میں سب لوگ کہیں کہ بھائی حج کے نام پہ بڑا لوگوں کو لوٹا جاتا ہے, اور یہ کوئی اس کی کوئی شرعی حیثیت بھی نہیں ہے. کیا ہے اس کی شرعی حیثیت کہ 2 لاکھ روپے اور جمع کرائیں, میں نہیں جمع کراتا اور میں خود ہی جاؤں گا اللہ کی راہ میں, پکڑ کے بند کر دے گی ریاست. جس طرح یہ نہیں بڑے بڑے ہمارے نیک لوگ حج پہ لے کے جاتے ہیں, ٹی وی پہ جو آتے ہیں بڑی بڑی گاڑیاں ہیں, یہ وہ نعتیں بھی سناتے ہیں, گانے بھی سناتے ہیں, تفریح کراتے ہوئے لے کے جاتے ہیں, ہاں پکنک, حج ود پکنک پیکج, تو وہ جو ہے اس میں وہ اگر کہیں گے نہیں سب لوگ جائیں گے گدھوں کے اوپر بیٹھ کے اور خچروں پہ بیٹھ کے, نہیں ویزا گدھا گدھوں پہ بیلوں میں بھی مل جائے گا ویزا. تو اگر فرض کیا یہ ہو جائے تو اس کی اگر کوئی کمرشل ورتھ ہوگی تو اس کو بھی اکوموڈیٹ کر لے گا سسٹم.
نہیں, لیکن
انوائرمنٹ فرینڈلی طریقہ ہے حج کرنے کا
ریشنل, جو مطلب وہ جو یہ تو ٹھیک ہے کہ ہوائی جہاز سے سفر کرنا سب سے زیادہ ریشنل طریقہ ہے, لیکن یہ ریشنل تو اسی کے لیے جو اس کو ایکچولائز کر سکے, جو اس کو ایکچولائز نہیں کر رہا وہ اس کو ریشنل کیوں ایکسیپٹ کر رہا ہے جو کہ اکثریت میں,
وہ اس کو اس لیے کر رہا ہے کہ وہ یہ سمجھتا ہے کہ زندگی ایسی ہی گزاری جانی چاہیے, اس کے لیے پورا علم ہوتا ہے جو کھڑا ہوتا ہے جو اسے کنوینس کرتا ہے کہ زندگی ایسے ہی تو ہوتی ہے. ہم لوگ جانوروں کی طرح زندگی گزارتے ہیں, ہم لوگ کتے بلیوں کی طرح زندگی گزارتے ہیں, زندگی ایسی ہوتی ہے. تو तो जब आप कन्विंस हो जाते हैं ज़िंदगी ऐसी होती है, तो अगर आपको वो ज़िंदगी नहीं भी मिले तो आपको अल्लाह से ये शिकायत होती है कि ज़िंदगी ऐसी क्यों है, ये नहीं मुझे ये ज़िंदगी क्यों नहीं मिली, इसके पीछे पूरी इल्मियत खड़ी होती है, इदारे खड़े होते हैं, पूरा इंडस्ट्रियल कॉम्प्लेक्स खड़ा होता है और दुनिया के ज़हीन तरीन लोग खड़े होते हैं। अगर दुनिया के ज़हीन तरीन लोग किसी और तरफ टिल्ट कर जाएं और वो कहें कि देखो भाई इस तरह तो हज जो है ना एक वो बन गया है तिजारत, कमोडिटी बन गया, और उसके नतीजे में जिसके पास पैसा हो 10-10, 20-20 हज कर रहा है, जिसके पास बेचारे पास पैसा नहीं है वो हज ही नहीं कर पा रहा, वो अपनी हैसियत के हिसाब से माली कुर्बानी देना चाहता है, जो उसकी माल है जितनी माली कुर्बानी देना चाहता है। एक आदमी कहे भाई मैं 10 दिन में सफ़र करूँगा और रोज़ाना जो है एक खजूर खाऊँगा और 2 घूंट पानी पीऊँगा और ये जो मेरा जानवर है इसके इसका वज़न का पानी मुझे मिल जाएगा, मैं जा रहा हूँ, तो उसको नहीं जाने दिया जाएगा, उसको नहीं जाने दिया जाएगा। क्यों? इसलिए कि ये इरेशनल तरीका है।
नहीं, मेरा असल में सवाल ये है कि मतलब उलमाए कराम की बात कर रहा हूँ मैं, यानी मतलब इस तनाजुर में कि भाई इरेशनल तो ये था ना कि मतलब ऊँट और खच्चर के ज़माने में हर आदमी ये सफ़र कर सकता था, हर एक के लिए पॉसिबिलिटी थी या नहीं थी?
जी बिल्कुल।
और मतलब ये करते भी थे लोग, जैसे इमाम बुखारी हैं, उन्होंने 3 जो है मतलब कॉन्टिनेंट के उलमा से इल्म हासिल किया खच्चर के ऊपर जाकर, ऊँट के ऊपर। तो इस वक्त जो है हवाई जहाज़ तो मौजूद है, लेकिन पूरे आलम इस्लाम में कोई एक ऐसा आलम भी नहीं है जो 3 कॉन्टिनेंट को छोड़ें एक कॉन्टिनेंट ही के उलमा से वो रुजू कर सके, क्योंकि उसकी जो शर्त है वो है कैपिटल, तो कैपिटल के बगैर तो सफ़र कर ही नहीं सकता। लेकिन ऊँट खच्चर के लिए तो कैपिटल शर्त नहीं थी, वो तो उसका जो है मतलब पेट्रोल वेट्रोल तो रास्ते में उसको मिलता रहता था मतलब, और लोग उसकी मेहमान नवाजी भी कर रहे थे, हाजी है, लोग खिलाते पिलाते भी थे उसको, ये मतलब तो रैशनल तो वो था। तो जो चीज़ रैशनल थी वो इनको मतलब कंपेरेटिव स्टडी में मतलब इरेशनल नजर नहीं आती है कि वो स्टडी नहीं करते।
जब हम नहीं जब हम ट्रस्ट करेंगे तो उस वक्त हम ये बताएंगे कि इसका एक ख़ास किस्म का ताल्लुक है टाइम के साथ। टाइम, द आइडिया ऑफ टाइम हैज़ बीन रिकन्सेप्चुअलाइज न्यूटोनियन फिज़िक्स के आने के बाद, टाइम का आइडिया रिकन्सेप्चुअलाइज हुआ है वेस्टर्न वर्ल्ड में। उससे पहले टाइम का तस्वुर कुछ और था और उसके बाद आज टाइम का तस्वुर कुछ और है। जो तीसरी दुनिया की आप बात कर रहे हैं तो तीसरी दुनिया के अंदर टाइम की सतह के ऊपर जो लोग हैं वो टाइम का जो दायरा है वो घड़ी के अंदर नहीं होता, टाइम होता है शऊर में, यानी कि द रियल्म ऑफ टाइम इज कॉन्शियसनेस। व्हाट इज टाइम? टाइम इज द फ्लो ऑफ एक्सपीरियंसेस अवेयर बाय द कॉन्शियसनेस, है ये? तो इसका मतलब ये हुआ कि शऊर जिस गुजरते हुए वक्त के बारे में आगाह होगा उस शऊर के लिए वही टाइम होगा। तो ये सार्थ कहता है कि वो लोग जो कि वो आदमी जो होटल के अंदर रेस्टोरेंट में अपनी महबूबा के साथ बैठा हुआ है उसके लिए वक्त तेज़ी से गुजर जाएगा, और जो अपनी महबूबा का इंतज़ार कर रहा है उसी रेस्टोरेंट में उसका वक्त देर से गुजरेगा। नहीं तो सवाल ये कि उसी सेम टाइम में उसको वक्त गुजरने का एहसास नहीं हुआ और उसके लिए एक एक लम्हा जो है वो अज़ियत में है। तो उसकी बुनियादी वजह है कॉन्शियसनेस ऑफ टाइम। तीसरी दुनिया के अंदर क्या हुआ है? तीसरी दुनिया का प्रॉब्लम ये है कि उसका जो स्टेट ऑफ कॉन्शियसनेस है, टाइम नहीं स्टेट ऑफ कॉन्शियसनेस है, उसे हम कहते हैं बिलेटेड कॉन्शियसनेस। बिलेटेड कॉन्शियसनेस का मतलब होता है द कॉन्शियसनेस ऑफ बीइंग लेफ्ट बिहाइंड, एक ऐसा शऊर जो मगलूब है इस ख्याल से कि हम पीछे रह गए। वो खुद ही पहले से ही कह रहा हम पीछे रह गए, अब आप उसे कह रहे हैं ऊँट पे बैठ के जाओ तो और पीछे चला जाएगा ना भाई। उसे तो सुपरसोनिक जहाज से भी ज्यादा किसी और तेज जहाज की जरूरत है। अभी बल्कि मैं वो अखबार जहां में मैंने देखा कि एक ऐसी चीज बना रहे हैं जो बुलेट की तरह हो, वो कि एक बॉल हो जिसको हिट किया जाएगा और वो बुलेट की तरह जाएगा, उसके अंदर पैसेंजर बैठे। एक तो बुलेट ट्रेन होती है ना, ये होगी ही बुलेट, इट इन इट सेल्फ बुलेट, जिसपे काम शुरू हो गया है। यानी कि उसके कई मॉडल्स बन चुके हैं। हाँ, उसके लिए ये है कि अभी ये देखा जा रहा है कि इसका जो मोमेंटम है वो इंसान के सांस लेने की जो उसको अफेक्ट कर रहा है कि वो इतनी स्पीड में होगा कि वो सांस फेफड़े काम नहीं कर पाएंगे। बना तो लिया हूँ तो अब फर्ज किया कि पाकिस्तान ही चाहते हैं बुलेट भी नहीं मिसाइल यहाँ से रखा ढिलू मारा सीधा वहाँ पर पहुँच जल्दी वक्त नहीं है वक्त नहीं है। एक तो वैसे ही वो पीछे रह गया तरक्की की दौड़ में। अब हम उसे कहेंगे तुम ऊंट और खच्चर हो गया ये क्या थी? इसका मतलब कभी नहीं जा सकते वो तो जहाज तक पहुँचना पहुँच जहाज में बैठ के पहुँचना उसको देर लग रही है। तो वो कह रहा है कि हमारे यहाँ कहते हैं नए नए फकीर को भीख की जल्दी। तो तीसरी दुनिया के जो ममालिक हैं ना जो लोग हैं वो है नए नए फकीर टेक्नोलॉजी के फकीर इनको भीख की जल्दी होती है जल्दी मिल जाए इनको ज़रूरी बैठना है बुलेट ट्रेन में चक्कर खाने के लिए कहीं जाना नहीं ऐसे ही बैठ कि बुलेट ट्रेन कैसी चलती है और फिर आगे सफ़रनामा लिखना वाह साहब क्या चल रही थी और लोग बैठे हुए थे और चाय पी रहा था और चाय और जब मैं नमाज़ पढ़ने खड़ा हुआ तो एक बार भी जो है कुछ मुझे झटका नहीं लगा लगता ही नहीं था कि मैं सुबह रफ्तारी जो थी ये उसमें ऐसे अल्फाज का इस्तेमाल करते बिल्कुल जन्नत से ही होके आया है। हाँ नहीं सवाल ये कि बुलेट ट्रेन में वो जा कहाँ रहा है और क्यों जा रहा है इस सवाल को बिल्कुल बहस नहीं करते। लोग समझते हैं कि सफ़र की सहूलतें अगर अच्छी हो जाएंगी तो लोग ज़्यादा जाएंगे लोग ज़्यादा जाते हैं। पाकिस्तान में सफ़री सहूलतें बढ़ी हैं या कम हुई हैं उसके बाद लोग अपने ख़ानदान के पास कम जाते हैं। मैं अपनी बता रहा हूँ हमारे घर में एक हमारे अब्बा के पास बाइक थी फ्रांसिस बर्नार्ड बड़ी पुरानी वाली सही है मामू की थी हमारे हमारे अब्बा के पास गाड़ी नहीं थी बाइक नहीं थी कुछ नहीं। हमारे यहाँ दो बकरे आते थे बकरे में दो बकरे कटते थे तो वो जो गोश्त होता था ना हमारे ज़्यादातर रिश्तेदार बहुत दूर दूर रहते थे कोई कोरंगी में कोई औरंगी में कोई भैंस कॉलोनी में कोई कहीं तो उन सब के घर गोश्त पहुँचाते थे मेरे मामू जो कि ऑफिसर ग्रेड में थे उस वक्त भी और मेरे वालिद जिन जो बसों में जाते थे और सबके घर गोश्त पहुँचता था सबके घर। क्यों? क्योंकि बहुत गरीब हमारे रिश्तेदार उनके यहाँ कुर्बानी नहीं होती थी और ये बड़े ज़रूरी है बकरा ईद पे कैसे नहीं जाएंगे ये बिल्कुल इम्पॉसिबल था कि आप नहीं जाएं। सही है अब हमारे हम तीन भाई हैं बकरे भी काटते हैं गाय भी सबके पास गाड़ियाँ हैं और अपना बाइक्स भी हैं गाड़ियाँ भी हैं किसी के घर नहीं जाते उधर जाने की क्या ज़रूरत है उनके घर तो गाय कटी है इनके घर जाने की क्या ज़रूरत है इसके घर जाने का कहीं नहीं जाते सोते रहते खुद ही बकरे काटते हैं और थक जाते हैं गोश्त को देख देख के फिर मासियों को देते हैं बहुत सारा कि तुम गरीबों में तकसीम कर लो और दिल मुतमईन हो जाता है कि गरीबों तक उनका हक पहुँच गया। और गरीब का मतलब क्या होता है मासी गरीब का जो तसव्वुर हमारे यहाँ है मासी वो मासी किसी को नहीं देती सब अपने घर में ही रख लेती
सहूलतें होने की वजह से ऐसा
नहीं है सहूलत होने की कॉस्ट है ना सहूलत की कॉस्ट ही हम थक जाते हैं तो हम कहाँ चलाएंगे गाड़ी लेने के और गाड़ी की जो कंजम्पशन है उसके लिए हमें काम ज़्यादा करना पड़ता है। तो ईद हमारे लिए छुट्टी की चीज़ होती है छुट्टी मनाना ये थोड़ी तो फजूल रिश्तेदारों से जाके मिलो बेवकूफ़ों के पास छुट्टी होता
अब वो ईद नहीं
हाँ ईद का तार क्या था लोग मिलने से लोगों से और जो है वो हमें मुझे याद है कि मेरे मामू के ने कभी किसी को रान पूरी नहीं दी उसको टुकड़े किए जाते थे उसको साफ किया जाता फिर उसको बनाकर इस तरह दिया जाता था कि उसे डायरेक्ट आप देगची में डाल के पका लें तो आप जो कसाई आते हो किस तरह गोल बना दें सब कुछ जल्दी है ना भाई इसका पूरा ताल्लुक टाइम के साथ है टाइम नहीं है किसी पास मेरे पास ज़्यादा टाइम नहीं है तो वक्त और उसका हल जो हमारे इंटेलेक्चुअल ने निकाला वो ये कि चूंकि इसके नाम पे बहुत गलत काम हो रहे हैं लिहाजा मैं पैसे कुर्बानी करूंगा। कुर्बानी का मतलब होता है पैसे, पैसे देना, पैसे में जाके दे आता हूँ अब्दुल सत्तारीदी को या शौकत खानम में या ये नहीं कर रही। तो बिल्कुल प्रैक्टिस हो रही है ज़बरदस्त तरीके से। बात है हमारे उस्ताद कहते थे हाँ भाई एक मगरई को कहते थे इनडिस्क्रिमिनेट स्लॉटरिंग, तो कहते हैं हाँ भाई करा है इनडिस्क्रिमिनेट स्लॉटरिंग। मैंने कहा नहीं सर वी ऑलवेज गो फॉर डिस्क्रिमिनेटरी स्लॉटरिंग, तो हम सुअर वगैरह की कुर्बानी नहीं करते और जो है वो उसकी कंडीशन है सिर्फ मवेशियों की कुर्बानी होती है, हिरन की कुर्बानी नहीं कर सकते हालांकि वो हलाल है, जराफ की कुर्बानी नहीं कर सकते वगैरह वगैरह। तो कहना भाई तुम्हारा कुछ नहीं हो सकता, फलसफे ने तुम्हारा कुछ नहीं बिगाड़ा। तो बताने मतलब ये कि वो इनडिस्क्रिमिनेट स्लॉटरिंग, अगर ट्रेडिशन के अंदर कोई चीज़ ख़राब हो जाती है ना तो ट्रेडिशन के अंदर दाखिल हो गई उसे ठीक किया जाता है, ट्रेडिशन के बाहर अगर आप निकल गए तो आप क्रेडिबिलिटी लूज़ कर दो, लोग आपकी बात नहीं सुनेंगे। आपको बताना पड़ेगा सही तरह कुर्बानी कैसे करनी है। अगर आपने कंडेम कर दिया सब लोगों को तो लोगों के पास वो बुनियाद नहीं रहेगी। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हज कम और कुर्बानी ज़्यादा किए हैं खालिद भाई
जी, हज तो एक किया,
एक हज किया। अब हमारे यहाँ कहते हैं नहीं कुर्बानी नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हर साल कुर्बानी की। और हमारे यहाँ इबादत का मतलब ये समझते हैं तकलीफ से मरते रहो वो होती है कुर्बानी। इबादत, इबादत का मतलब होता है मर रहे हो तो तकलीफ हो रही है, दुख अजियत भूख लग रही है ये। लेकिन अगर कोई कहे नहीं इसमें अल्लाह ताला ने कहा गोश्त खाओ पियो खिलाओ भी तो खुशी है ना, इसमें कोई तकलीफ नहीं हो रही, नहीं ये कैसे होगी, ये कैसी इबादत है, तकलीफ होनी चाहिए, भूखे मरना चाहिए। तो भाई खुदा खुश है तुमसे, कह रहा है तुम भी खुश हो जाओ और दूसरों को भी शरीक करो। तो इबादत का हमने ये मतलब निकाला है तकलीफ, इबादत का मतलब होता है तकलीफ है। मुसलमानों में इबादत सेलिब्रेशन भी कर की जाती है, ईद सेलिब्रेशन है, सेलिब्रेट करो, करो सेलिब्रेट, खाओ खिलाओ। नहीं ये बहुत गलत बात है, हम क्यों गोश्त खाएं, गोश्त खाना गंदी बात होती है, हम लोग ऐसा करेंगे भूसी टुकड़े खाएंगे ईद वाले दिन, सारा साल गोश्त खाएंगे लेकिन ईद वाले दिन नहीं, हम तो गोश्त नहीं पकाया। और ये कि वो हमने उनको दे दिया गरीबों को, गरीबों को खुद पका कर खिलाओ ना भाई, इससे मोहब्बत बढ़ती है, बहुत सारी चीज़ें। तो समझते हैं कि मुसलमानों में कुर्बानी करने का मतलब खून वून ये तो बड़ी गंदी बात है, तो ये ख़त्म हो जाएगी जो इस तरह हम कर रहे हैं ना, थोड़े दिन की बात है कुर्बानी, क्योंकि इंशाल्लाह हम लोग तो मर जाएंगे जब तक कोई ऐसा हम खुद तो करते हैं, लेकिन इन लोगों के जो बच्चे होंगे वो नहीं करेंगे। और जब ये बोलेंगे करो कुर्बानी, अब्बा जी का दिमाग से